العالمين، والصلاة والسلام على أشرف الأولين والآخرين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما على بقية الله في الأرضين وحجته على العالمين. اجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق، بسم الله الرحمن الرحيم: فما بكت عليهم السماء والأرض وما كانوا منذرين، وقال: رب هب لنا من لدنا من أزواجنا وذرياتنا قرة عين واجعلنا للمتقين إماما، وقال: ومن قتل مظلوما فقد جعلنا لوليه سلطانا. صلوات. 5 محرم 1443 هجري، 1443 ہجرہ کے ایام عزا کی 5ویں محرم کی مجلس ہے. مجلس چھٹی ہے اس لیے کہ چاند رات سے مجالس کا سلسلہ شروع ہوا تھا، اور جیسا کہ کل رات کی مجلس میں میں نے کہا تھا کہ اب ایام عزا تقریباً آدھا اختتام کو پہنچ چکا ہے اور باقی آدھا رہ گیا، تو جو میرا اصل عنوان ہے اس پر براہ راست بات شروع کرنا چاہیے، اس لیے کہ اب تک 5 مجالس میں موضوع پر یا سبجیکٹ کے ٹاپک پہ بات تو ہو رہی ہے لیکن براہ راست بات نہیں ہو پا رہی. البتہ آج بھی کچھ آخری تمہیدی باتیں بیان کرنے کی ضرورت پیش آ رہی ہے. امام زمانہ اور ولایت علی، اصل عنوان یہ، یعنی امام زمانہ کے حوالے سے ظہور کی نشانیاں یا امام زمانہ کے ظاہر ہونے کے بعد حکومت امام زمانہ کے حالات، وہ اس عشرے کا عنوان نہیں تھا. یہ کچھ مس انڈرسٹینڈنگ لوگوں کو ہو رہی ہے. قرآن کریم کی 3 آیتوں کی تلاوت میں نے کی ہے. ان میں سے پہلی آیت آزاداری کے حوالے سے ہے، دوسری آیت خود امام زمانہ کے ظہور کے حوالے سے ہے، اور تیسری آیت جس مقصد کو امام زمانہ ہر وقت یاد رکھتے. پہلی آیت کا ترجمہ یہ ہے کہ وہ ایسے لوگ ہیں، فما بقت، کچھ ایسے لوگ ہیں، نہ ان پر زمین روئی نہ ان پر آسمان رویا. اور جب راوی نے کہا تو مولا زمین و آسمان تو کسی پہ نہیں روتے، کہا نہیں، ہمارے جد حسین مظلوم پر یہ زمین بھی رو رہی ہے اور آسمان بھی رو رہا ہے اور قیامت تک روتے رہیں گے. تو یہ آیت بتا رہی، کل تفصیل آ چکی ہے لیکن صرف ربط ملانے کے لیے میں نے ترجمہ اور ایک حدیث اس کی تفصیل میں، کہ ہے ایک ایسی شخصیت اس کائنات میں کہ جس کا غم یہ آسمان بھی کر رہا ہے اور یہ زمین بھی کر رہی ہے، آسمان بھی اس کے لیے آنسو بہا رہا ہے، زمین بھی اس کے لیے آنسو بہا رہی ہے، اور ہم اور آپ بھی ساری زندگی اس کے لیے غمگین رہتے ہیں اور آنسو بہاتے ہیں. اور پھر دوسری آیت سورہ فرقان کی، وہ آیت جو میں نے کل حضرت علامہ رشید ترابی علی اللہ مقامہ کے درس تفسیر کے حوالے سے تھوڑی تمہید بیان کی تھی، جہاں پہ سورہ فرقان جس کے آخر میں اللہ بتا رہا عباد الرحمن، وہ بندے کون ہیں جنہیں میں اپنا بندہ قرار دیتا ہوں. ویسے تو اس کائنات کی ساری مخلوق اللہ کی اور ہر انسان اللہ کا بندہ، لیکن کچھ ایسے نافرمان بندے ہیں کہ وہ اللہ کے بندے ہیں لیکن اللہ ان سے اپنا تعلق توڑ رہا ہے، کاٹ رہا. وقت نہیں ہے، میں تفصیل میں نہیں جا رہا. یہ وہ ہیں کہ قرآن نے کہا عباد الرحمن، یہ ہمارے بندے جنہیں ہم اپنا بندہ قرار دے رہے ہیں، اور ان کی پہچان یہ ہے کہ وہ یہ دعا مانگتے ہیں، رب حب لنا، اے خدا ہمیں ایک تحفہ یہ دے دے. حب، ہبا، گفٹ، تحفہ، ایک تحفہ یہ دے دے کہ من ازواجنا وذریاتنا قرۃ اعین، ہماری بیویاں और हमारे बेटे हमारी औलाद वो हमारी आंखों की ठंडक बने। वजअलना लिलमुत्तकीन इमामा और हमें तक्वे वालों का इमाम बना। और फिर आखिरी आयत ये है ज़हूर इमाम के हवाले से एक बहुत अहम पैगाम जो अभी आधी मजलिस के बाद आएगा अभी से बता रहा हूं शुरू में नहीं। और तीसरी आयत तो ये वमन कुतिल मज़लूमन फ़क़द जअलना लिवलीहि सुल्ताना जो मजलूम मारा गया उसके वारिस को हमने हक दिया है बदला लेने का। यह इमाम जमाना का असल मिशन। आजादारी के हवाले से हर मजलिस के आगाज में 15 मिनट 20 मिनट 25 मिनट कोई ना कोई एक नुक्ता कोई एक पॉइंट आपके सामने पेश किया जा रहा। आज इस सिलसिले की आखिरी गुफ्तगु है जिसमें अब तक की जो मजालिस थी आजादारी की फजीलत आजादारी की अहमियत आजादारी का सवाब आजादारी करने वालों के नाम और कल से फिर यह कि इस हवाले से हमारी ड्यूटीज हमारी रिस्पॉन्सिबिलिटीज हमारी जिम्मेदारियां एक 10 मिनट 12 मिनट का इब्तदाई बयान। लेकिन हकीकत यह है कि चाहे मैंने मरहूम आयतुल्लाह खुई के वाकयात कल पढ़े या मरहूम आयतुल्लाह मोहसिनुल हकीम के वाकयात परसों पढ़े या और इससे पहले अपने दीगर मराजे हुसैन का सबसे बड़ा आजादार हमारे जमाने का इमाम है जो 24 घंटे अपने दादा को याद करके खून के आंसू बहाता है और इस तरह से अपने दादा का मातम करता। क्या आप रोजाना हर मजलिस के बाद ये अल असर इस्लामिक सेंटर मेलबर्न की जो मजलिस है खालिस की बात नहीं कर रहा हूं दुनिया में जहां मजलिस होती हर मजलिस के बाद आप नोहे सुनते हैं मातम मुशाहिदा करते हैं। माशाल्लाह अल असर इस्लामिक सेंटर की जो खासियत है कि ये हमारे नन्हे नन्हे बच्चे जो हमारा फ्यूचर ये भी रोजाना एक नोहा पढ़ते हैं ये सब आप करते हैं लेकिन सबसे बड़ा नोहा पढ़ने वाला और मातम करने वाला जमाने का इमाम है और कुछ ना सही तो इमाम जमाना को वो मरसिया पढ़ लीजिए जिसे ज़ियारत नाहिया कहा जाता तर्जमे के साथ कि किस तरह से इमाम खून के आंसू रो रहे हैं। बहरहाल बहुत से उलमा आजकल उसको मेंबर से पढ़ते हैं लेकिन जिन लोगों ने नहीं कभी सुना तो वो जाके YouTube पर ज़ियारत नाहिया क्लिक करें तर्जुमे के साथ। ये इमाम जमाना सबसे बड़े आजादार लेकिन वो तो सबसे बड़े आजादार हम तो वही करते हैं जो हमारे जमाने का इमाम करता हम तो वही करते हैं जो हमारे जमाने का इमाम चाहता है। तो ये आजाद का सिलसिला हमारे यहां भी जारी है। आज एक नाम इसलिए सुन लीजिए कि उसके हवाले से फिर अजा के उस पहलू पे मैं जाऊंगा जो आज की 5 मुहर्रम की मजलिस से शुरू हो रहा। 5 मुहर्रम की मजलिस से हमारे यहां जो दस्तूर और तरीका है कि बनी हाशिम के शुहदा का बयान शुरू होता और इनमें से हर शहीद अपनी जगह मजलूमियत की एक ऐसी तस्वीर कि हर एक इस मजलूमियत से दुनिया से गया कि अल्लाह उसके नाम को लोगों की हाजत पूरी करने का वसीला और जरिया बनाया। और मोहम्मद आज इन दो शहजादों का तस्किरा है जो हमारे उलमा अक्सर एक जुमला कह के ये तस्किरा करते कि आज हमें उन शहीदों का मातम करना है जिनका मातम उनकी अपनी मां ने भी नहीं किया लेकिन हाजत कबूल करने के लिए ख्वातीन जो कि इन मामलात में ज्यादा ईमानी जज्बा रखती हैं तो पता है कि कितनी मन्नतें और मोहम्मद और उनके ताबूत की वजह से पूरी होती लेकिन एक से शहजादा अली अकबर हो कि शहजादा कासिम हो कि हजरत अब्बास का तो लकब ही बाबुल हवाइज है या अली असगर हो अब ये तमाम वो शुहदा के हालात शुरू हो रहे हैं दुनिया भर की मजलिसों में जो हमारे हाजत रवा भी जिन्हें परवरदिगार ने इस कायनात का ऐसा मुख्तार बनाया कि समझिए कि उनके नाम का सिक्का इस कायनात में चलता। तो ये जो एक पहलू है जिसपे अगर मैं मजीद कुछ तमहीदी बात भी करूंगा तो आज की मजलिस का मौजू रह जाएगा। इसलिए आजादारी के हवाले से 3 दिन 4 दिन कोई खून के आंसू रोया कोई खाके शिफा आंखों पे लगाया जो वाकयात भी सुने आज का वाकया वो है जो आजादारी और दुआ की कबूलियत को मिलाता हुआ फिर हमारे असल मौजू पे आएगा। बहुत अहम एक नाम है हमारे मराजे में से आयतुल्लाह है हुसैन बुरुजर्दी का। بروجرد ایران کا شہر ہے، وہاں کے ہر عالم کو بروجردی کہیں گے، بلکہ عالم تو عالم، وہاں کے ہر آدمی کو بروجردی کہیں گے۔ لیکن ہمارے یہاں ہندوستان اور پاکستان میں، بلکہ علمی دنیا میں بھی، جب آغائے بروجردی کہا جاتا ہے تو مراد وہ عظیم مرجع ہے جن کا انتقال 1961 میں ہوا۔ اور ہماری یہ تین مجالس کا ربط ملائیے گا کہ اس وقت جن کی ہم تقریر کر رہے ہیں، اسے جسٹ بیفور مرحوم آیت اللہ خوئی تھے، ایک واقعہ ان کا آیا ایک مجلس میں، ان سے جسٹ بیفور آغائے محسن الحکیم تھے، ان کا ایک واقعہ آیا، ان سے جسٹ بیفور آغائے بروجردی تھے۔ تو آغائے بروجردی وہ مرجع ہیں کہ جن کی تقلید کرنے والے ابھی معاشرے میں اچھے خاصے ہیں، کیونکہ انتقال کو 60 سال ہوئے ہیں، تو جو 70+ کی جنریشن ہے وہ ان کی تقلید کر چکی ہے آغائے بروجردی۔ اور ان کی مرجعیت کا زمانہ، وہ جو ٹائم پیریڈ تھا نا، وہ بھی بہت اہم تھا، اس لیے کہ آغائے بروجردی اس وقت مرجع بنے کہ جب وہ ملعون و خبیث و ظالم شاہ ایران برسر اقتدار لایا گیا، جس کے خلاف امام خمینی نے وہ جہاد عظیم کیا، اس کے باپ کو ہٹا کر اس کو لایا گیا، تو جو لے کر آئے ان کے اپنے بہت سارے مقاصد تھے ان لوگوں کے، اور وہ اس کے ذریعے سے پورے کروائے جا رہے تھے۔ اور یہ آغائے بروجردی کی، وہ 1941 میں شاہ ایران کی حکومت میں آیا، اور 1945 سے آغائے بروجردی کی مرجعیت شروع ہوئی۔ اور پھر 1953 میں جب ایران کے ایک محب وطن وزیر اعظم نے آئل کو نیشنلائز کیا، مصدق نے، اور اس کے خلاف پھر وہ ریولیشن ہو، پھر وہ سی آئی اے کا انوالومنٹ ہو، یہ سب آغائے بروجردی کا زمانہ چل رہا۔ اور ان کے زندگی تک اتنی اسٹرانگ پرسنالٹی تھی کہ ان کی زندگی تک شاہ ایران کچھ زیادہ اپنی وہ خلاف اسلام حرکتیں نہ کر سکا جس کے لیے اس کو بنایا گیا تھا، ان کے بعد پھر کھل کے کھیلا۔ تو یہ آغائے بروجردی بہت اہم ایک زمانہ تھا، اور دنیا کے حالات بھی بہت اہم تھے۔ امریکہ کا مشہور جرنیل میکارتھی، اس کا تو سسٹم ہی میکارتھیزم کہلاتا ہے، کہ جس کے سیکنڈ ورلڈ وار جسٹ فنش ہوئی اور امریکہ ایک بڑی طاقت بن کے آ رہا ہے، ادھر آغائے بروجردی کو بہت سارے ان کے حالات اور واقعات۔ اب یہ آغائے بروجردی کو بہت اہم زمانہ ملا، ایک چیز اس لیے بتا دوں کہ عوام میں علماء کے بارے میں غلط فہمی ہے، لیکن یہ میں خود اپنی زبان سے اس بات کا اقرار کر رہا ہوں کہ یہ غلط فہمی یا مس انڈرسٹینڈنگ 100% نہیں ہے، یہ 80% ہے، 20% اس میں سچائی بھی ہے، اور وہ یہ ہے کہ علماء میں آپس میں جیلسی اور حسد بہت ہوتا ہے۔ اچھا، جیلسی، ایک بات یاد رکھیے گا، جیلسی بھی ایک نیچرل چیز ہے، فطری چیز ہے، آدمی کے کنٹرول میں نہیں ہوتی ہے، خود ہی دل میں پیدا ہوتی ہے۔ اس لیے اسلام نے دل میں ہونے والی جیلسی کو حرام نہیں کہا ہے، بلکہ کہا ہے کہ وہ جیلسی جو آپ کے ہاتھ پیروں سے ظاہر ہو، مثلا آپ کسی کے خلاف جیلس ہیں لیکن دل ہی دل میں یہ جذبہ رہتا، یہ گناہ نہیں۔ گناہ کب ہے؟ جب آپ اس کی وجہ سے زبان سے اس کے خلاف کچھ بولتے ہیں، جب آپ اس کی وجہ سے ہاتھ پیروں سے اس کے خلاف سازشیں کرتے ہیں، وہ حرام والی کیٹیگری میں آتی ہے۔ لیکن یہ جو میں نے کہا دل جو ہے، یہ اسلام نے معاف کیا ہے، لیکن جو اللہ کے نیک بندے ہیں وہ اپنے دل کو بھی ایسا ہی کنٹرول والا بناتے ہیں۔ دو واقعات انہی مجالس میں اس سے پہلے گزر بھی چکے ہیں۔ مقداد کی سب سے بڑی خاصیت یہ تھی کہ ان کا دل بھی ایسا تھا، اس کو سمجھانا نہیں چاہ رہا ہوں، وقت نہیں۔ تو آغائے بروجردی، علماء، بلکہ پھر ایک جملہ کہتا ہوں جو توہین کی نیت سے نہیں کہہ رہا ہوں، سولجر بازار کے لوگ، یہ حدیث سے بخوبی واقف ہے، کیونکہ پرانی نمائش کے راؤنڈ اباؤٹ پر وہ جو گرین کلر کا بہت بڑا بورڈ تھا، اس پر یہ حدیث کسی نے لکھ کے لگائی تھی، لیکن حدیث المواعظ العددیہ میں علامہ مشکینی اردبیلی نے بھی لکھی ہے، خصال میں شیخ صدوق نے بھی لکھی ہے، اور کئی کتابوں میں ہے۔ اور وہ یہ ہے کہ ایک دن حضرت عیسیٰ کی ملاقات شیطان سے ہو گئی اور وہ جا رہا ہے۔ اچھا، پرانے زمانے میں جو ٹرانسپورٹ کا سسٹم تھا، گڈس، چیزیں ایک جگہ سے دوسری جگہ لے جانا، آج کل تو ٹرک ہوتے ہیں، لوڈنگ ٹرک ہوتے ہیں، پک اپ ہوتے ہیں، پرانے زمانے میں گھوڑے بھی نہیں، گدھے اور خچر۔ तो देखा कि शैतान ने पांच गधे और वो पुराने उमाइश के रहने वाले, वो पूरी हदीस उनको याद होगी, अलग बात है कि मेरी मजलिस सुनने वाला कोई नहीं होगा सोल्जर बाजार और पुरानी नुमाइश का, ना कराची में ना यहाँ पे। खैर, तो इसलिए मैं आराम से पढ़ रहा हूं। तो खुलासा यह है कि हजरत ईसा ने देखा वो पांच गधे लेके जा रहा है जिसपे बोरियां। पूछा है शैतान ये क्या लेके जा रहे हो? कहा आज मुझे तिजारत करना है, बिजनेस, ये मेरा बिजनेस का सामान है। भाई क्या चीज है इस पैकेट में, इस बोरी के अंदर, इन बॉक्सेस में क्या चीज है जो ले जा रहे हैं मार्केट में? कहा एक में जुल्म है और एक में तकब्बुर है वो एरोगेंस, और एक में जेलेसी हसद है, और एक के अंदर फ्रॉड चीटिंग और खयानत है, और एक के अंदर, अब एक रिवायत में लफ्ज बेहयाई है, एक में लफ्ज मकरो फरेब, यानी पांचवें गधे की बात। ईसा ने कहा कि है शैतान इतना एक्सपीरियंस शैतान में और कोई चीज हो ना हो कि उसके एक्सपीरियंस से तो कोई शक नहीं कर सकता ना, दुनिया का सबसे पुराना, आदम से भी पहले का, ऐसी बेवकूफी का सौदा करने जा रहे हो? बिजनेसमैन अगर एक्सपीरियंस हो वो पहले से मार्केट को देख लेता है, क्या चीज को बेचना फायदेमंद है क्या नुकसान दे। अच्छे बिजनेसमैन हमेशा मौके पर ही अपना बिजनेस बेच के निकल जाते हैं, उनको मालूम है कि इस चीज की मार्केट गिरने वाली है। ये क्या चीज लेके जा रहे, इसको कौन खरीदेगा, जुल्म को कौन खरीदेगा? और शैतान ने कहा, यानी उसी तरह जैसे हमारे मोमिन उलमा के बारे में कहते, या नबी अल्लाह, आप अल्लाह के नबी होंगे, बड़े मुकद्दस होंगे, लेकिन आप बिजनेस नहीं जानते। कहते ना ये आलिम है, बहुत मुकद्दस है, बहुत नमाजी है, बहुत परहेजगार है, ये दुनिया को क्या जाने। एक एक जुमला ऐसा है जो मुझे अपने मौजू से हटा सकता है, मैं रुक रहा हूं। कहा कि ये तो वो चीजें हैं जो मार्केट में, क्या वो जो हॉट आइटम्स होते हैं हाथों हाथ बिक जाएंगे। किसाने का कौन खरीदेगा? कहा जुल्म है, जितने हुक्मरान है सबको जुल्म चाहिए, इसके खरीदार बहुत ज्यादा, जितने भी हुक्मरान है। हुक्मरान का नाम जहन में आता है ना तो लोग समझते हैं कि जो मुल्कों के हुक्मरान, बाज़ औकात नहीं, अक्सर औकात एक छोटी सी ऑर्गेनाइजेशन और एक छोटे से इमामबाड़े के अंदर भी जो कमेटी होती है, देखा करें उनका दिमाग कहां पहुंचा होता। और ये जो एरोगेंस है, ये पैसे वाले, पता नहीं पैसे के साथ एरोगेंस का क्या ताल्लुक है, जहां पैसा आता है वहां गुरूर आ जाता। जनाब खदीजा ताहिरा सलामुल्लाह अलैहा की तरह तो गिने चुने लोग मिलेंगे कि जितनी दौलत है उतना ही हम्बल होती जा रही। और तीसरा, ये जो जेलेसी, ये उलमा, दुनिया भर के उलमा ये माल खरीदने के लिए बेचैनो बेताब हैं, ये हदीस इमाम की है। और फिर वो जल्दी जल्दी वो खयानत, ताजिर होगा, लोगों को धोखा देगा ही देगा। और पांचवी चीज, औरतों का डिपार्टमेंट, बेहयाई या मकरो फरेब। तो अब ये मासूम ने फरमाया, इतना ज्यादा ये जज्बा होता, अब उलमा कंट्रोल करते हैं, दिल में शैतान ये ख्याल पैदा करता है, लेकिन कहीं कहीं ये जाहिर भी हो जाता है। एक आलिम दूसरे आलिम को अपने से आगे बढ़ते नहीं देख सकता, सारे तरीके इख्तियार किए जाते हैं, उनको बदनाम किया जाए, तौहीन की जाए, तोहमतें लगाई जाए, उनके मजलिस में जाने वालों को रोका जाए, बहुत सारे तरीके हैं। इसको मैं जर्नलाइज बात को भी बताऊंगा तो वो कहीं स्पेसिफाई ना हो जाए। खुलासा ये कि आगाय ब्रो जर्दी जिस वक्त मर्जियत के मंजिल पर आए तो असल हमारा हौजा उस वक्त नजफ था। मैंने बार बार अर्ज किया कि कुम कोई बहुत ज्यादा पुराना हौजा नहीं, जिसने कुम का हौजा बनाया अब्दुल करीम हायरी, उनका इंतकाल हो गया, और उनके इंतकाल के बाद 10 साल ऐसे गुजरे कि कुम में कोई बड़ा आलिम और मर्जिय था नहीं। हौजा बगैर मर्जिय के नहीं चल सकता। थे तीन बहुत अहम आलिम थे, आगा हुज्जत, आगा खुनसारी, आगा सदर, इमाम मूसा सदर के वालिद, लेकिन मर्जियत वाले नहीं थे। तो हौजा बहुत जल्दी जल्दी मेरी समझ में नहीं आता कि कैसे लफ्ज इस्तेमाल करूं कि तौहीन भी ना हो और बात भी आगे बढ़ जाए जल्दी से। कुम का हौजा लड़खड़ा रहा था, कायम नहीं हो पा रहा था, तब आगा ब्रो जर्दी जैसी अजीम शख्सियत कुम के हौजे में तशरीफ लाए। जेलेसी की बात मैं कर रहा था, और उस वक्त कुम के हौजे को एक प्रॉब्लम यह हुआ कि नजफ का हौजा जो था, चूंकि सेकेंड वर्ल्ड वार अभी अभी खत्म हुई, پوری دنیا میں ایک ریسیشن آیا ہوا تھا، اکنامک حالات بہت خراب تھے، تو آگئے ابو الحسن اصفہانی، یہ اس لسٹ کے چوتھے آلے میں ہم بیکورڈ جا رہے ہیں، آگئے خوئی ان سے پہلے، آگئے حکیم ان سے جسٹ بیفور، آگئے بلوچستانی ان سے جسٹ بیفور، آگئے اصفہانی، وہ مر گئے تھے، اب بہت عظیم شخصیت. ان کی ساری توجہ تھی کہ نجف جو آلریڈی اسٹیبلش ہوگا یہ ختم نہ ہونے پائے. چنانچہ قم کے حوضے سے بار بار ان سے اپیل کی جا رہی تھی کہ حوضہ خمس سے چلتا ہے، خمس. قم کے حوضے نے کہا کہ ہمیں اجازت دیجیے، سارے مومنین یا میجورٹی آپ کی تقلید میں ہے، تو آپ اجازت دیجیے کہ کچھ خمس کا پیسہ قم میں بھی استعمال ہو. انہوں نے منع کر دیا، کیونکہ نجف تو آلریڈی اسٹیبلش ہے، اس کو ختم کر کے دوسرے کو بنائیں اس وقت کے حالات میں. بہت لمبی بات ہے، بہت لمبی تاریخ ہے، میں ذرا سا بہک گیا، بہکا تو نہیں، اہم باتیں ہیں لیکن ٹائم نہیں تھا. اب آگاہ بلوچستان جب قم پہنچے اور حوضہ انہوں نے مضبوط کیا، تو مسئلہ وہی آیا فائنانس کا. آپ کو یاد ہوگا فاطمیہ میں ایک مجلس میں نے پڑھی تھی کہ آگاہ حجت جو آگاہ بلوچستان سے پہلے حوضہ چلا رہے تھے، راتوں کو نیند نہیں آتی تھی کہ کیسے ان اسٹوڈنٹ کا خرچہ اٹھایا جائے، اور معصومہ قم نے ایک خاص عمل کے ذریعے ایک مومن کو بھیجوایا اور کم از کم اس سال کا خرچہ نکلا، لیکن یہ روز کا مسئلہ تھا. آگاہ بلوچستان سے قم کے اکثر مومنین نے ایک سوال کیا، یہ اس لیے بھی تھا کہ بھائی آگاہ جو مرجے وقت ہے اس نے منع کر دیا کہ میں اس وقت دنیا میں لوگوں کی حالت خراب ہو گئی ہے، خمس کی رقم کم ہو گئی ہے، نجف کا حوضہ پہلے ہے اس کو چلانا، تو میں کسی اور کو اجازت دینے کو تیار نہیں. اور پھر یہ ہے کہ نیچرل چیز ہے کہ قم والوں کی خواہش ہے کہ مرجے ہمارے یہاں ہی ہو. اب آگے ابو الحسن اصفہانی ابھی زندہ ہے نا، تو آگے بلوچستان نمبر ٹو ہے، یہ نمبر ایک ہو جائے، نمبر ون ہو جائے، سب ان کی تقلید کر رہے ہیں. ایک فطری چیز ہے جو اگر صحیح طریقے سے ہو تو کوئی حرج نہیں، وہ غلط چیز ہے کہ وہ فلاں علاقے ہمارے علاقے کا ہے، وہ عالم ہے کہ نہیں ہے، مرجع ہے کہ نہیں، ہمارے علاقے والا اس لیے اس کی تقلید کرو. اس میں بہت سی باتیں آ سکتی ہیں، آج کا ٹائم نکلا جا رہا ہے. کہا کہ یہ تو مرجع کے لیول کے ہیں، جب دو برابر کے مرجع ہوتے ہیں ان میں 19-20 کا فرق ہوتا ہے، یہ بن جائیں تو ایک تو ویسے مرجع ہم کو مل جائے گا قوم کو، اور پھر ان کے مرجع بننے سے سارا خمس یہاں آنے لگے گا. انہوں نے قم کے ان مومنین نے آگے بلوچستان سے ایک سوال کیا، بہت یہ دلچسپ فقہی بحثیں ہیں لیکن محرم کے مجلس کے لیے مناسب نہیں، اس لیے میں بات کو شارٹ کرتا ہوں. سوال یہ کیا کہ آگے ابو الحسن اصفہانی کی ایج بہت ہو گئی 90+، اور اس ایج میں جا کر عموماً مراجع اتنے بوڑھے ہو جاتے ہیں کہ فتویٰ دینے کی جو ان کی صلاحیت ہے وہ ختم ہو جاتی ہے بڑھاپے کی وجہ سے. وہ اپنے کام کاج کر لیتے ہیں ساری چیزیں، لیکن فتویٰ دینا جو ہے نا اس کے لیے دماغ کی جو صلاحیتیں چاہیے. اب یہ ہمارے حوضے کی ایک ترقی ہے، ایک زمانے میں 80+ کا مرجع ہوتا تھا تو اب لوگ ڈاؤٹ میں پڑ جاتے تھے کہ اس کی تقلید کو کنٹینیو کرے کہ نہ کرے، یہ اس قابل رہا کہ نہیں رہا. اس پہ بہت دلچسپ واقعہ کل یا پرسوں آنے والا ہے، بہت اہم واقعہ، وہ اصل موضوع ہوگا، آج تو ضمناً بات آ گئی، جلدی سے بات آگے بڑھاؤں. اب وہ 90+ ہو گئے جو اس زمانے کے اعتبار سے آخری حد تھی، 90+ کا مرجع اس سے پہلے شیعہ تاریخ میں کوئی نہیں گزرا تھا جو اس ایج کو بھی کراس کرے اور فتویٰ دینے کی اس میں صلاحیت بھی ہو. یہ ہمارے ہاں یہ اجتہاد تقلید میں یہ نہیں ہوتا کہ ایک بار مجتہد بن گئے تو مرتے دم تک مجتہد رہو گے. اب الحمدللہ زمانہ آگے بڑھا، ترقی ہوئی. اس وقت آغائے لطف اللہ گلپائیگانی 105 سال کی ایج ہے، آغائے وحید خراسانی 102 سال کی ایج ہے، آغائے موسیٰ شبیریہ سنجانی 96 ایئر کے ہیں، آغائے اسحاق فیاض اور آغائے سیستانی 95-94 کے قریب ہے، آغائے ناصر مکارم شیرازی 97 ہے. یہ سارے ایک لسٹ ہے مراجع کی جو 90+ ہے، اور ماشاءاللہ اپنی تمام تر ذہنی صلاحیتوں کے ساتھ. لیکن 100 سال پہلے میڈیکل سائنس کی بھی اتنی ترقی نہیں تھی، حالات بھی بہت خراب تھے، تو ان سے پوچھا گیا یہ اتنے ضعیف ہو گئے کیا ہم ان کی تقلید کنٹینیو کر سکتے ہیں؟ اور سب کی خواہش ہے قم والوں کی جو یہ سوال کر رہے ہیں کہ آقا بلوچستان فقہی مسئلے کو استعمال کرے، کوئی غلط بات نہیں کرے کہ بھائی اتنی ایج ہو گئی ہے تو ڈاؤٹ فل ہو گئی ہے ان کی تقلید، تو پھر یہ کہ قم हौजा भी बन जाएगा, मर्जे भी यही हो जाएंगे, क्योंकि वो अगर खत्म हुए तो सेकंड तो आ गए ब्रोजर दी, ऑटोमेटिक मर्जे, और सारा खुम्स भी यहां आएगा। फौरन उन्होंने जवाब दिया। और ये बहुत अहम फिकही मसला, उन्होंने ये नहीं कि किसी का फेवर किया, वो भी गलत। उन्होंने कहा अगर इससे पहले आप इनको मर्जे समझ रहे थे तो जब तक के 100% कन्फर्म ना हो कि उनकी सलाहियत खत्म हुई है, उस वक्त तक उनको ऐसा ही मानना वाजिब। ये फिका का बहुत अहम मसला। आपने सुबह वुजू किया, शक हो रहा है वुजू टूटा कि नहीं टूटा, जब तक 100% कन्फर्म ना हो वही वुजू चल रहा। आपने एक चीज को पाक कर लिया, अब शक हो रहा है दोबारा नजीस हो गई, जब तक के कन्फर्म ना हो वही पुरानी वाली हालत। देखिए बहुत बड़ी बात मैंने कही है, आपको नहीं मालूम कि मर्जे बन जाना कितना बड़ा एक ऑनर होता है एक इंसान के लिए, और वहां चांस भी बन रहा है। ऐसा नहीं है जो हमारे यहाँ बाज औकात छोटे मोटे आलिम जेलेसी में एक दूसरे को कोहनिया मार के गिरा के उनके ऊपर से गुजरते हैं, चांस भी बन रहा। आगा इस बिहानी की एज इतनी हो गई, लेकिन कहा नहीं, कुम का हौजा बने ना बने, खुम्स मिले कि ना मिले, मेरी तकलीद हो के ना हो, फिकही मसला यही है। इतना यानी कहा जाएगा कि इतना प्योर किस्म का इंसान मुत्तकी जिसका नफ्स इतना पाकीजा है, ये भी 90+ के हुए आगे चलकर। जब ये वाकया था तो उस वक्त 70+ थे, 90+। लोगों ने अजीब बात महसूस की, यहां से खाली आजादारी नहीं, आजादारी का इन तारीखों से कनेक्शन, और मोहम्मद का ताबूत निकलेगा आज, कल जनाब अली अकबर का बयान अलसर में होगा। दुनिया में तारीखें अलग अलग, तो अब जो रब्त बन रहा है, ये आखिरी मेरे जुमले हैं रब्त के हवाले से। आगा ब्रो जल्दी 90+ के हो गए, और जो नस्ल को वो तैयार कर रहे हैं ना, जो उनके स्टूडेंट, उन्होंने तो बाद में ईरान का इस्लामी इनकलाब बपा किया और अब तक इस्लामी इनकलाब को चला रहे हैं। ये बात महसूस की कि 90+ के हैं, लेकिन जो मून लाइट चांद की रोशनी होती उसके अंदर भी वो न्यूज पेपर जो बहुत बारीक बारीक है वो बड़े आराम से पढ़ लेते हैं। ना कोई ग्लासेस की जरूरत है, ना लाइट की जरूरत है चांद की रोशनी के अंदर। ये 90+ में अजीब बात होती है, लेकिन बहरहाल होता है ऐसा। तो लोग एक सवाल जरूर करेंगे, और वो सवाल उनका यही होता है, जैसे बचपने से ही मैं ओवरवेट हूं, जब निकला करता था कहीं से लोग पूछते थे, उस वक्त तो मैं मौलाना नहीं था ना, कि भाई किस चक्की का आटा खाते हो मसलन, ये बहुत कॉमन किस्म का सवाल है। तो आपकी आंखें इतनी तेज हैं, कौन सी दवा आपने इस्तेमाल की है, क्या मेमोरी, बाज उलमा की मेमोरी बहुत शार्प होती, जो मोमिन मिलता है उनसे कहता है आपकी मेमोरी का राज सीक्रेट क्या बताइए। जिसे कुंदर मेमोरी के लिए मासूम की हदीस में भी इस्तेमाल ना कीजिएगा, और ना दिमाग तेज होगा, दांत गिर जाएंगे, वो एक अलग चीज है, जिम्नी बात आ गई। ये हमारे मराजे इस्तेमाल करते थे, तो जिम्नी। तो शागिर्दों ने जाके पूछा, शागिर्द भी कोई मामूली बच्चे कच्चे नहीं, मुर्तजा मुतहरी शहीद जैसा इंसान, आगे मुंतजरी जैसा शहीद, बहिश्ती जैसा, आगे खामेनाई जैसा, ये सब इनके शागिर्द हैं। ये भाई आप हमें भी बता दीजिए कौन सी दवा, कौन सा नुस्खा, क्या चीज। कहा कि ये मैं तुम्हें नहीं बताऊंगा। क्यों? कहा ये दवा या नुस्खा सबके लिए नहीं, कुछ चीजें ऐसी होती है जो इमाम जिसके लिए बताए उसी को फायदा पहुंचाएगी, दूसरे को नहीं। कहा चले ठीक है, हम इस्तेमाल नहीं करेंगे, बता तो दीजिए। कहा कि जवानी में मेरी आई साइट इतनी कमजोर थी, जवानी में, कि दोपहर के वक्त मोटा मोटा कहीं लिखा हो वो मुझसे नहीं पढ़ा जाता, बीमारी हो गई थी, आई साइट वीक हो रही, और मैं बहुत रोता था कि मौला मुझे तो इस्लाम की खिदमत करना है, आपकी खिदमत करना है, आलिम का काम ही पढ़ना पढ़ाना है। उसकी जो फीलिंग यही, ऐसी ऐसी किताबें पढ़ना पड़ती है पुराने जमाने की लिखी हुई। मुझे याद है कि जब मैं हौजा इल्मिया कराची में, जो मेरा पहला मदरसा था, दाखिल हुआ जामे इमामिया में, और वहां की जो किताब थी मेरी वो लेके मैं चौरंगी की राउंड अबाउट में बैठ के पढ़ा करता था। जामे इमामिया से जो मेरा घर है रिजविया, उसके रास्ते में चौरंगी का राउंड अबाउट आता, और वो किताब खुलते थे तो जो लोग गुजरते थे देखते थे, कहते चूटियां रेंग रही हैं, ये क्या आप देख रहे हैं, बिल्कुल लगता है जैसे चूटियां रेंग रही हैं, ऐसी इबारत वो पढ़ना। और दिन के वक्त मोटे मोटे अल्फाज वाले बोर्ड नहीं पढ़े जाते, कैसे जिंदगी गुजरेगी। अभी तो मैं स्टूडेंट हूं, बहुत रोया, बहुत रोया। और जितने तरीके थे इमाम जमाना को पुकारने के, सबको पुकार, सब तरह से पुकारा कि मौला आपकी मदद, आपके दीन की खिदमत करना है, अपने किसी मकसद के लिए नहीं। مجھے رات کو خواب میں امام کی زیارت ملی اور امام نے ایک جملہ کہا، اس وقت کی عظیم ترین مراجع میں سے ایک شیخ وحید خراسانی کا، وہ جملہ پھر ریپیٹ کر دوں جو دوسری مجلس میں آیا تھا، کہا خواب تو بہت لوگ دیکھتے ہیں، کیا پتہ جو دیکھا صحیح کہ غلط، لیکن اگر عبدالحادی شیرازی جیسا انسان خواب دیکھے، یہ آغائے بروجردی کے زمانے کے ہیں، دونوں کا ایک ہی زمانہ ہے، 61 میں دونوں کا انتقال ہوا، آغائے شیرازی 6 مہینے بعد 62 میں، خیر تو آغائے بروجردی خواب دیکھے، کہا خواب میں مجھے امام کا ایک پیغام ملا، اور امام کا پیغام یہ تھا کہ شہر بروجرد جو عاشورے کے دن جلوس نکلتا، اور جب وہ جلوس کرنے والے ماتمی آگے بڑھ رہے ہیں اور ماتم کر رہے ہوتے ہیں، یا حسین یا حسین یا حسین، اور ان کے سروں پر مٹی پھینکی جاتی ہے، جو ہمارے یہاں کا طریقہ، تو ماتمی کے سر پہ جو مٹی پھینکی جائے اور اس کے آنسوؤں میں مل کے وہ مٹی گر رہی ہے، اس کو اٹھا کے اپنی آنکھوں پہ لگا لو، اور میں نے عاشورے کے دن جا کے اس نسخے پہ عمل کیا اور مٹی آنکھوں پہ لگائی، اس دن سے لے کے آج تک جتنی ایک جوان آدمی کی بھی آئی سائٹ نہیں ہے، اتنی آئی سائٹ تم خود دیکھ رہے، تم خود آ کے مجھ سے سوال کر رہے ہیں، جس حسین کے جسم کی مٹی خاک شفا ہے، اس کے نام پر بھی جو مٹی انسان کے بدن پہ مس ہوتی ہے، وہ یقیناً وہ انسان کی نورانیت کو اتنا ہی بڑھانا چاہیے، یہ ہمارے مراجع کا اعتقاد ہے اعضاء کے بارے میں، یہ ہمارے مراجع کا اعتقاد ہے ماتم کے بارے میں، یہ خالی زبانی باتیں نہیں ہیں، ان پہ گزرے ہوئے واقعات ہیں، وہ خود اس چیز کی ایک وٹنس بن جاتے ہیں کہ آ کے دیکھو ہم حسین کو، حسین کی عزا کو، حسین کے ماتم کو، حسین کے ماتم کرنے والوں کو کتنا بڑا رتبہ دیتے ہیں۔ البتہ ایران میں ایک طریقہ کار تھا، یہ بات جبکہ میں کر رہا ہوں، یہ انقلاب وغیرہ سے بہت پہلے اور ابھی بھی ہے، اور پاکستان کے بھی کچھ علاقوں میں تھا، کہ جب ماتمی ماتم کرنے جاتا تھا تو پہلے وضو کر کے طہارت حاصل کرتا تھا، اس دن کی نمازیں پڑھتا تھا، پھر جا کے ماتم کرتا تھا، لیکن بہرحال ماتمی کی فضیلت، تو اب اس کے اندر خالی ماتم کی حیثیت سامنے نہیں آئی، ماتم کے حوالے سے انسان کے پرابلم کا سولوشن بھی ہے۔ مولا ہم آپ کا ماتم اس لیے نہیں کرتے کہ ہمیں کسی پرابلم کا سولوشن چاہیے، ہم کوئی بزنس کر رہے ہیں، ہم کسی لالچ میں ہیں، آپ کا ماتم کر رہے ہیں کیونکہ امام زمانہ نے کہا کہ واقعا ایسا مظلوم کائنات میں کوئی نہیں گزرا، ماتم کرنا ہے تو حسین کا ماتم کرو، لیکن ہمیں پتا کہ آپ کریم ابن کریم، پہلی مجلس یاد کیجیے، وہ یہ پسند ہی نہیں کرتے کہ کوئی ان کے دروازے پر آئے ان کی خدمت کرے، نہیں، پہلے وہ چاہتے ہیں کہ اس آنے والے کی خدمت کی جائے، یا میرا مہمان بن کے آ رہا، وہی پیغام آج مکمل ہوا کہ ہم ماتم کسی لالچ میں نہیں کر رہے ہیں، لیکن حسین کریم ہے، وہ یہ برداشت نہیں کر سکتے کہ بیمار میرے پاس آئے اور بیمار چلا جائے، بے روزگار میرے پاس آئے اسی حالت میں چلا جائے، بے اولاد میرے پاس آئے اسی حالت میں چلا جائے، ہمیں نہیں چاہیے، لیکن حسین دیتے ہیں۔ واقعات پڑھ لیجئے، برادر محترم عدنان کلیم صاحب بھی واقعات بیان کرتے ہیں کہ جب معصومین کے زمانے میں وہ شعرا امام کے پاس آ کے قصیدہ یا مرثیہ، یا مرثیہ کہتے تھے، تو وہ منع کرتے تھے، مولا ہمیں کچھ نہیں چاہیے، اس وقت تک سسٹم نہیں تھا سیکرٹری رکھ کے $400 وصول کرنے کا، مولا ہمیں کچھ نہیں چاہیے، ہم نے تو محبت کے ساتھ، مودت کے ساتھ آپ کی شان میں یہ قصیدہ کہا، یا آپ کے لیے یہ مرثیہ کہا، فرستق نے قصیدہ کہا، کمیت نے مرثیہ کہا، نہیں چاہیے، منع کرتے، اور امام کہتے ہیں کہ نہیں تمہیں نہیں چاہیے، ہم دینا چاہتے ہیں کہ یہ ہمارے خانوادے کا طریقہ ہے، تو ہر دعا ہر حاجت اسی عزا سے پوری ہوگی۔ ایام عزا کی آخری 5 راتوں کو غنیمت سمجھیے، یا اون محمد کا تابوت ہو، یا علی اکبر کا تابوت ہو، یا جناب قاسم کے مصائب ہو، یا حضرت عباس کا علم ہو، ان کو غنیمت سمجھیے، آپ ماتم کریں، آپ کہیں گے کہ ہمیں اور کچھ نہیں چاہیے، لیکن حسین کہتے ہیں کہ نہیں، واقعا اگر تم میرے مہمان بن کے آئے ہو تو تمہیں یہ قبول کرنا پڑے گا۔ تو یہ وہ تاریخیں ہیں، اور مختلف طریقے سے لوگ یہ منتیں کرتے ہیں، لیکن یہاں پر اب یہ جو ایک موضوع بنا 5 دن کا، تو اب 5 دن کے بعد کیا کریں گے؟ اسلام نے دعا، یہ پورا ایک اسلام کا ایک الگ سے چیپٹر ہے دعا۔ اچھا اب یاد رکھیے کہ میرے موضوع کا ربط اس سے کل اس طرح ملے گا کہ ہماری تو سب سے بڑی دعا یہ ہے کہ امام ظاہر ہو جائے، لیکن وہ کل والی بات، آج جو موضوع چل رہا عزاداری، ماتم، تابوت، علم، اور اس کے حوالے سے دعا کی قبولیت، مت فریاد کیجئے سارا سال اپنے پرابلمز کے لیے، جب موقع دے رہا ہے اللہ اس وقت جا کے اس موقع سے فائدہ اٹھائیے، آپ کو نہیں بھی چاہیے فائدہ تب بھی معصوم کہتے ہیں۔ تو اب یہاں پہ ایک 2-3 چھوٹی چھوٹی باتیں عرض کر دوں۔ شیخ بہائی وہ یہ فرماتے ہیں कि मेरे ऊपर एक वक्त ऐसा आया कि इतना 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 कर्जा चढ़ गया उस जमाने के एतबार से। मसलन इस जमाने के एतबार का क्या मतलब है? दो चीजें। नंबर एक ये कि जो रकम वो बता रहे हैं वो उस जमाने के एतबार से है तो आज छोटी लगेगी आपको। तो मैंने आज ही बैठकर कभी कभी जैसे मजलिस में मैं बहुत सी फजूल बातें कह देता हूं ना, घर में खाली होता हूं तो कुछ फजूल काम कर लेता हूं, कैलकुलेटर उठाकर सारा कैलकुलेशन किया कि जो शेख बहाई बहुत बड़ा नाम है, जरा सा भी तारुफ नहीं कराता कहीं चला जाऊंगा। तो मैंने कैलकुलेट किया तो तकरीबन पाकिस्तानी 5 करोड़ रुपए बने, यानी रफली मैं कह रहा हूं कि 500,000 ऑस्ट्रेलियन डॉलर, 5 लाख डॉलर एक आदमी के ऊपर इतना बड़ा कर्जा उस जमाने का। क्या मतलब? यानी ये तो मैंने कैलकुलेशन करके आज का फिगर बताया, उस जमाने का मतलब जैसे आज तो हर आदमी मॉर्गेज, मकान है तो मॉर्गेज है और गाड़ी है तो मॉर्गेज है और पता नहीं हॉस्पिटल का बिल है तो क्रेडिट कार्ड और बच्चा पैदा हुआ तो क्रेडिट कार्ड। तो आज कर्जे दूसरे अंदाज के, उस जमाने के कर्जे वाकन कर्जे होते थे, जो सूदखोर पठान घर पे आके कभी तौहीन करता था, कभी धमकियां देता था, कभी मार भी देता था, और इतना बड़ा कर्जा एक आदमी पर। फरमाते हैं कि मैं इंतहाई परेशान था, तब मुझे ये हदीस नजर आ गई। शेख सदूक की एक मशहूर किताब है अमाली, उसमें शेख सदूक के रोजाना जो सिटिंग उनके घर में होती है उसको किसी ने लिखा था, सिटिंग नंबर 61 में यह हदीस। और वो यह है कि एक बार मौला ने जाके रसूल खुदा से यह फरियाद की थी कि या रसूल अल्लाह मेरे ऊपर कर्जा बहुत चढ़ गया है, कोई तरीका कोई दुआ बताइए। पैगंबर ने एक मुख्तसर दुआ बताई, अल्लाहुम्मा अग्निनी बिहलालिका अन हरामिक व बिफज़लिका अम्मन सिवाक। बस मुख्तसर, लंबे चौड़े आमाल लंबी चौड़ी दुआओं का मैं कायल भी नहीं। अय खुदा मुझे हलाल के जरिए से गनी कर दे, अग्न नहीं बेनियाज कर दे कि फिर मुझे हराम की जानिब जाने की जरूरत ही ना पड़े। ये कर्जे वर्जे होते हैं जो आदमी को हराम के रास्ते पे ले जाते हैं। एक साहब मुझसे कह रहे थे कि मौलाना ये जो मराजे का फतवा आप बताते हैं कि वो कोविड है और कोरोना है और मजलिस है, तो ये सारे फतवे मजलिस के लिए आते हैं, गवर्नमेंट के कानून किसी और मसले पे नहीं कि स्टूडेंट 20 घंटे से ज्यादा काम नहीं करता, हर स्टूडेंट ज्यादा काम कर रहा है। मैंने कहा वो भी हराम कर रहा है, वो कौन सा सही काम कर रहा है? अब वो जो इतनी इनकी कंडीशन होती है वीजा मिलने की, तो हम किसी की पाबंदी नहीं करते, वो भी आप गुनाह करते हैं। ये तो कितनी अजीब बात है कि एक हराम आप कर रहे हैं उसको दलील बना रहे दूसरे हराम के लिए। तो अब ये जो मसला है कि अय खुदा हलाल इतना दे दे कि फिर हराम की जरूरत ही ना पड़े। अगर ये स्टूडेंट के पास इतना हलाल आ जाए कि उसकी सारी फीस आराम से निकल जाए तो शायद उसे कानून तोड़ने की जरूरत ना पड़े। वह बेफजल का अमन सेवाक, और अपना ऐसा फजल दे दे कि किसी और के आगे में हाथ ही ना फैलाऊं। मुख्तसर दो अल्लाहुम्मा अग्निनी बिहलाल का हराम। शेख भाई कहते हैं, अपना वाकया लिख रहे हैं हदीस इमाम की, फिर वाकया कहते हैं कि इसका नतीजा ये निकला कि बे असबाब मुतअद्दतिन फी मुद्दतिन यसीरतिन ला तख्तरो बिलबाल वला तमर्रो फिल ख्याल। के नतीजा क्या निकला कि मुख्तलिफ रास्तों से और फी मुद्दतिन यसीरा बहुत छोटी मुद्दत में इस तरह से मेरे ऊपर दौलत की बारिश हुई कि ला तख्तरो फिल बाल। बाल अरबी में दिल को कहते हैं। दिल में कभी ख्याल भी ना आया था कि वहां से मुझे मिल सकता। वला तहजुरो फिल ख्याल वला तमर्रो फिल ख्याल, और मेरे दिमाग में भी कभी नहीं आया था कि यहां से भी मेरा मसाला हल हो सकता। ये दुआ, खुद अपना वाकया मेरे ऊपर ये गुजरी। अब ये कैसे होता है? एक छोटी सी बात, क्योंकि असल में मुझे ले जाना था इन मंजिलों से आपको गुजार कर मिखदाद इब्ने अस्वद के एक मशहूर जुमले पर, जो आज नहीं आएगा कल आएगा, क्योंकि आज बीच में एक और साहब का बयान आने वाला। मिखदाद, शादी हो गई, क्या मतलब इस जुमले का जिन्होंने कल की मजलिस सुनी? उसने तो मना कर दिया, वाह मैं अपनी बेटी की शादी क्यों करूं? पैगंबर ने कहा वो नहीं करता, मैं अपनी चचाजाद बहन की शादी तुमसे करता हूं। सुबागा बिनते जुबैर इब्ने अब्दुल मुत्तलिब इब्ने हाशिम इब्ने अब्द मनाफ इब्ने कुसई, शादी हो गई इस बनी हाशिम की शहजादी। फिर पैगंबर ने खुतबा भी दिया, شادی کرنے کے بعد پیغمبر دوبارہ ممبر پہ گئے. شادی ہوئی تھی خطبے کی وجہ سے. جب لڑکے لڑکیاں شادی کے قابل ہوں تو مناسب رشتے آئیں تو فوراً رخصت کر لو. ہاں جہنم میں بھی نہیں جھونکنا ہے اس کو. شادی ہو گئی دوبارہ خطبہ دی. کہا کہ میں نے اپنی چچازاد بہن کی شادی مقداد سے اس لیے کی ہے تاکہ مسلمانوں کو یہ احساس ہو کہ شادی ایک بہت ہی آسان کام ہے. وہ حسب نسب خاندان ہڈی چیک کرنے کے چکر میں اتنا ڈیلے نہ کرے. یہ پیغمبر کے جملے ہیں. بس اپنے کفو میں شادی کر دیں جو ان کے برابر والا. ممبر کے نیچے ایک آدمی بیٹھا ہے, سوال کرتا ہے یا رسول اللہ تو ہر ایک کے برابر کون ہے؟ خاندان ہوتے ہیں نا کہ مثلا کوئی آدمی فل کی ماسٹرز ڈگری لیے ہوئے تو اس کے برابر کون ہوگا, یا کوئی تاجروں کا خاندان ہے تو کون, کوئی سول سروس والوں کا. پیغمبر نے کہا یہ نہیں کہہ رہا ہوں میں, ہر مومن دوسرے مومن کے برابر ہے اگر اس کا اخلاق و دین ٹھیک ہے شادی کر دو. تو یہ باقاعدہ پیغمبر کا مقداد کی شادی کے حوالے سے ایک میسج ہے سب کے لیے. شادی کا موضوع جناب قاسم کی مجلس میں ہی اچھا لگتا ہے, وہ جن کو ہم کہتے بھی اپنے ماحول میں دولہا قاسم, لیکن یا قاسم دولہا, لیکن خیر پیغمبر نے کہا شادی ہو گئی. اب جب شادی ہو گئی, بہت ساری چیزیں شادی سے پہلے آدمی کو خیال نہیں ہوتا, شادی کے بعد خیال ہوتا. اب غربت بہت تھی مقداد کے پاس شروع سے ہی, اور اب جب شادی ہو گئی تو بیوی بھی آ گئی, اب گھر چلانا. اچھا کچھ ایسے نالائق اور ناکارہ قسم کے انسان ہوتے ہیں جن کے پاس نہ دین ہے, نہ اخلاق ہے, نہ تربیت ہے. بیویاں ان کی فاقے کر رہی ہیں, زندگی ان کی جہنم بنی ہوئی ہے. شوہر صاحب اپنے اسی ٹھاٹ جو شادی سے پہلے کے ہیں اسی ماحول میں. تو اب مقداد کو احساس ہوا کہ نہیں, اب میں شادی شدہ ہوں, ایک ایسی بچی کو لے کے آیا ہوں جو ایسے خاندان کی ہے. پیغمبر کے پاس گئے کہ کہا یا رسول اللہ یہ مسئلہ آپ کسی طرح حل کیجیے. پیغمبر نے کہا کہ اچھا یہ قرآن کی آیت روزانہ فجر کی نماز کے بعد 7 مرتبہ پڑھ لو. ما شاء اللہ ولا قوت الا باللہ, سورہ کہف کی آیت ہے. اور اس آیت قرآن نے جہاں یہ آیت نازل کی فوراً کا فعسا ربی ان یوتینا خیرا, ان قریب اللہ تمہیں دولت عطا کرے گا. اس آیت کے بعد اللہ کا وعدہ بھی ہے, یہ قرآن کی آیت ہے. تو یہ پڑھ لیا کرو ما شاء اللہ ولا قوت الا باللہ. اچھا میں ایک مرتبہ یاد دلا دوں, مولا سے ایک مرتبہ کسی نے کہا تھا کہ یا امیر المومنین مجھے لگ رہا ہے کسی نے میرے اوپر جادو کرایا, یا کوئی برا شیطان میرے پیچھے لگ گیا, یا میرے اوپر کوئی اثر ہو گیا. بہت ساری تو نفسیاتی بیماریاں جو پاکستان میں, کہا بچی میں جن آ رہا ہے وہ کوئی اس کی نفسیاتی بیماری ہوتی, وہ جن اتارنے کے چکر میں پیر صاحب کو بلاتے ہیں, وہ اس سے بڑا جن ثابت ہوتے ہیں. لیکن یہ پاکستان میں تو یہ نفسیاتی بیماریوں کا تو مذاق اڑایا جاتا ہے نا, اس کو مانا ہی نہیں جاتا. یہ علاج کا ایک طریقہ ہے, علاج شرعاً واجب ہے. بہت سے لوگ بہت سے علاج کے بارے میں کہتے ہیں جی ہم اس میں بلیو نہیں کرتے. یہ واجب ہے آپ کے پر, آپ بلیو نہ کریں تب بھی عمل کرنا. حضرت موسیٰ بیمار پڑے, میں کہاں سے کہاں جا رہا ہوں, اب قوم کو پیغام دینا تھا, خود موسیٰ نہیں, طبیب پہ طبیب بلائے جا رہے ہیں, موسیٰ بیمار ہو گئے, ساری قوم پریشان ہے, ایک سے ایک ڈاکٹر اسپیشلسٹ سب آ رہے ہیں, موسیٰ کے لیے کیا کمی. اور سب نے دوائیں لکھی, موسیٰ نے ایک دوا بھی استعمال نہیں کی, اور رکھی ہے سرحانے. بہت سارے ہمارے ایسے بیمار ہوتے ہیں, ڈاکٹر کے پاس جاتے ہیں کیوں گئے, کہا بھائی اس کو زندہ رہنا ہے, اس کی فیس دینا. پھر جاتے ہیں کیمسٹ کے پاس, فارمیسی میں دوا لاتے ہیں, کیوں, کہا کہ اس کو بھی زندہ رکھنا ہے اس لیے ہی دوا خریدی. تو پی کیوں نہیں رہے, کہا مجھے بھی زندہ رہنا اس لیے نہیں پی رہا ہوں. تو خیر کچھ لوگوں کا مزاج ہے کہ دوائیں رکھی, یا بہت ہی ایک برا لفظ استعمال کر رہا ہوں, ٹلے مار کے دوا پیتے ہیں. علاج شرن نماز اور روزے کے ساتھ بعد میں علاج آتا ہے واجب. موسیٰ نے کہا مجھے نہیں پینا, خدا نے کہا موسیٰ, اچھا کئی دن گزر گئے, تکلیف بڑھ گئی, موسیٰ نے فریاد کی خدا بندہ یہ عام شرابی کبابی تو ٹھیک ہو گئے, میں تیرا نبی بیمار رہا. کہا بیمار رہو گے جب تک کہ دوا نہیں استعمال کرو گے. کہا خدا بندہ میں تو تیرے اوپر بھروسہ کر رہا ہوں کہ شفا دینے والا تو ہے, انت الشافی, تو مجھے شفا دے گا. تو کہا موسیٰ یہ دوائیں بنائیں کس نے, خلق کس نے کی ہیں, کریٹ کس نے کی ہیں, یہ میں نے تو ہی پیدا کی ہے نا دوائیں. کوئی بھی دوا بنائی جاتی ہے چاہے وہ کیمیکل سے بنائی جائے, لیکن اس کا سورس کہیں نہ کہیں آپ کو قدرتی عناصر ملیں گے, یہ میں نے پیدا کی, اس میں اثر کس نے رکھا, میں نے رکھا, یہ بھی میری قدرت ہے. جب تک کہ اس کو استعمال نہیں کرو گے तो मौला से कहा कि मौला कोई मेरे ऊपर ऐसा लगता है कोई जिन आने लगता है या कोई जिन आते हैं लड़कियों पर और वो बुरी औरतें और ये सब आते हैं मर्दों पे, कोई चुड़ैल वगैरह का साया होता है, खैर तो कोई इलाज बताइए। मौला ने कहा कि ये आयत ये दुआ रोज आना फजर के बाद 7 बार पढ़ो और अपने पास लिख के रख लो, हिरण की खाल मिले तो क्या कहना, यही क्योंकि इसमें यही चीज बिस्मिल्लाह व बिल्लाह, बिस्मिल्लाह व माशा अल्लाह, बिस्मिल्लाह व ला हौला व ला कुव्वता इल्ला बिल्लाह। खाली शैतान को नहीं भगाता ये जुमला, हर बुरी चीज को भगाता। और फिर सूरह यूनुस की आयत 81, बिस्मिल्लाह व बिल्लाह, बिस्मिल्लाह व माशा अल्लाह, बिस्मिल्लाह व ला हौला व ला कुव्वता इल्ला बिल्लाह, और सूरह यूनुस की आयत नंबर 81 जिसका जो आयत ये है कि काला मूसा, मूसा ने कहा जादू करो अपना जादू दिखाओ, इन अल्लाह सयुब्तिलु हु, अल्लाह तुम में से हर एक के बुरे अमल को खराब बातिल करेगा तोड़ देगा। तो ये माशाअल्लाह ला कुव्वता इल्ला बिल्लाह उन लोगों के लिए भी है जो कहते हैं मौलाना ऐसा लगता किसी ने कारोबार को बांध दिया या जॉब को बांध दिया, इंटरव्यू हर जगह होता है बहुत अच्छा होता है, कामयाबी कहीं नहीं होती, लेकिन खास रोजी के हवाले से तो कुरान में ही आया माशा अल्लाह ला कुव्वता इल्ला बिल्लाह। पैगंबर ने कहा मिक़दार रोजाना फजर के बाद ये आयत पढ़ लिया करो। अब मैं बता रहा हूं कि कहां से मिलता है, जो शेख भाई ने कहा बे असबाब मुतअद्दिदा, ऐसी मुख्तलिफ जगहों से मसला हल होता। अब खुद जनाब मिक़दार की बीवी ज़ुबागा नकल करती कि एक दिन जनाब मिक़दार सुबह के वक्त, जो हम लोग वॉशरूम टॉयलेट जाते हैं पहले जमाने में तो ये नहीं था ना, लोग शहर के बाहर जंगल में खेतों में जाते थे, वो सुबह गए और फिर उसके बाद जब हाजत जरूरत से फारिग होके आने लगे कि करीब में वो शहर से बाहर जरफ मदीने से 3 मील दूर एक बहुत मशहूर जगह थी जो अब तो मदीने का पार्ट बन गई है ओहद के रास्ते में, खैर तो अब वापिस आने लगे, जंगल है सहरा है खेत है, जमीन से चूहा निकला, छोटा चूहा नहीं, वो जिसे उर्दू में घूस कहते हैं वो बहुत बड़ा सा चूहा होता, ये एक जमाने में कराची में बहुत हो गए थे रिजिया सोसाइटी में, जिसको देख के बिल्लियां डरा करती थी, भागती थी बिल्लियां। खैर वो चूहा जमीन से निकला और अपने मुंह में सोने का दीनार लेकर आया। ये हिमाकत का जुमला है लेकिन आज के लोग नहीं समझेंगे, इसलिए कहा दीनार कहते ही उसको कि खालिस सोना लेकर 2.5 ग्राम उसको खुद सोने को सिक्के की शक्ल दी जाए उसका नाम दीनार है, दीनार में सोना, एक दीनार लेकर आया। अब मिक़दार मैंने कल कहा ना थे बड़े बहादुर, हमारे यहां तो चूहा देख के लोग भागते हैं डरते हैं घबराते हैं, औरतों की तो चीखें निकल जाती हैं। तो फिर वो अपने बिल से दोबारा गया, दोबारा निकला दूसरा दीनार लेके आया, 17 टाइम्स वो अपने बिल में गया और एक एक दीनार ला के रख रहा और ये मिक़दार के सामने जमा हो गए 70 दीनार। बहुत मोतबर हदीस है, इससे कई फिकी मसले निकले हैं, टाइम कहां भागा जा रहा है। हजरत मिक़दार ये 70 दीनार सामने चूहे ने बिल में से निकाल के दिए, अब इसे लेके रसूल की खिदमत में आए, या रसूल अल्लाह आज ये वाकया पेश आया, अजीब गरीब वाकया। पैगंबर ने कहा कि तुमने वो बिल में हाथ डालकर तो ये दीनार नहीं निकाले, का नहीं वो खुद ही बार बार आता था मेरे सामने रख के चला जाता। पैगंबर ने कहा तुम्हारे लिए माल हलाल है और ये बिल्कुल हलाल है। अब ये लफ्ज बिल्कुल को समझ लीजिए, या बिल्कुल हलाल, अब क्या मतलब बिल्कुल हलाल, कहा कि अगर ये 20 दीनार हो जाते तो इसका खुमस देना पड़ता। अच्छा जो पैगंबर के अल्फाज है ना मैं उसको टाइम बचाने के लिए आज की टर्मिनोलॉजी में तर्जमा कर रहा हूं, ये आज भी फिकी मसला आगे सिस्तानी की किताब देख लीजिए कि अगर आपको जमीन में दबा हुआ कोई खजाना मिले और उसकी मिकदार 20 दीनार से कम हो तो पूरा आपके लिए हलाल, बशर्ते कि उसके मालिक का पता ना हो, और अगर 20 दीनार से ज्यादा हो तो पहले खुम्स दो फिर वो तुम्हारे लिए हलाल होगा। यानी अगर 20 दीनार तो 5 दीनार तो खुम्स में, 4 दीनार खुम्स में निकल गए, 16 आपके बनेंगे। अगर वो चूहा 20 लेकर आ रहा है तो आपको 16 मिलेंगे, वो 19 लेके आ रहा है पूरे 19 आपको मिलेंगे। वैसे तो उल्टा मसला है ना कि ज्यादा लाया तो ज्यादा मिलना चाहिए, लेकिन अब ये कुछ लोगों के बेतुके इतराजात मुझे ले जाते हैं। अब पैगंबर ने कहा 17 दीनार 17, 17 मीन्स 17, ये तुम्हारे लिए हलाल। और उसके बाद जो फिर बरकत हुई उसकी वजह से बिजनेस शुरू किया, 17 दीनार 17 मल्टीप्लाई बाई 2.5 गोल्ड, फिर देखिए कितना बनता है, वो इतना इनको उस जमाने में कैपिटल मिल गए। और फिर तो इतने मालदार हो गए कि कितनी प्रॉपर्टीज खरीद ली, ये पूरा इलाका ही खरीद लिया। तो ये है अस्बाब मुतअद्दिदा। पैगंबर ने कहा था माशाअल्लाह ला कुव्वता इल्ला बिल्लाह पढ़ा करो, और उसके नतीजे में इतनी बरकत। तो ये दुआ जो है ना, हमारी तो सारी दुआ कबूल इसी सफे अल्लाह पर, हमारी तो दुआएं कबूल इसी ताबूत को कंधा देकर या इसके जियारत करके। लेकिन ये इस्लाम ने पूरा एक सिलसिला रखा, लेकिन अहम तरीन दुआओं में से एक दुआ आती है औलाद के हवाले से और शहादत के हवाले से। कल आगे कोई का वाकया आपको सुनाया गया, फरमाते हैं जिंदगी भर मेरी एक ही दुआ रही कि मैं शहीद हूं राह खुदा। पैगंबर के एक बहुत अजीम साहबी हैं जिनका बयान अब कल ही आएगा, ये बहुत अहम साहबी, साद इब्ने माज। अच्छा, मैं इनकी अजमत के लिए एक जुमला कह दूं तो काफी है, बस समझने वाले के लिए जुमला, बस इसके बाद किसी चीज की जरूरत नहीं। मौला ने कहा कि अगर रसूल खुदा की वफात के बाद साद जिंदा होते तो मजाल नहीं थी किसी की कि हम पर जुल्म करता और हमारा हक छीन लेता। अली मुश्किल कुशाए आलम हल्लाल मुश्किलात, हर नबी की मदद करने वाला कहता है कि अगर साद इब्ने माज जिंदा होता तो मजाल नहीं थी किसी की कि हम पे जुल्म करता। इतनी इनकी स्ट्रॉन्ग पर्सनैलिटी मदीने में थी, इनके सामने कोई चू नहीं कर सकता था मदीने में। या वो जो यूपी की औरतों को जुमला के कोई हुमस नहीं सकता था साहब के आगे, ये पैगंबर की जिंदगी ही में इंतकाल कर गए। और जंग खंदक में एक ही तो मुसलमान शहीद हुआ, बदर में बहुत शहीद हुए, उहद में भी वो 14 शहीद हुए कि आपने भी बदर में जाके उनकी जियारत की होगी, जो सऊदी अरब में रहे हैं लोग। खंदक में सिर्फ एक मुसलमान साद इब्ने माज, वो भी फौरन शहीद नहीं हुए, जख्मी होके मदीने में आए। तो मदीने में एक बहुत ही मशहूर नर्स थी रुफैदा, आपको याद होगा हकीम सईद ने जब कराची में नर्सिंग स्कूल बनाया उसका नाम था रुफैदा नर्सिंग स्कूल। रुफैदा पैगंबर के जमाने की वो नर्स थी जिसे पैगंबर ने बुला के कहा था मेरे इस साहबी का इलाज करो। फ्लोरेंस नाइट एंगल कोई बहुत मशहूर नर्स है, वो होगी अपनी जगह, लेकिन ये उससे बहुत पहले की बात है। रुफैदा ये साद इब्ने माज जंग खंदक में इन्होंने अल्लाह से दुआ की, बदर में ये शरीक, उहद में ये शरीक, खंदक में ये शरीक, जख्मी हो गए। जख्मी होने के बाद हम और आप क्या कहते हैं, खुदा ने सेहत दे दे। इनकी दुआ बड़ी अजीब, ना सेहत मांगी ना शहादत मांगी, फिर क्या मांगा। ये मैं खास वजह से कह रहा हूं कि इस्लाम के हर हुक्म के दो पहलू होते हैं। का खुदावंदा अगर ये मक्के के काफिरों से पैगंबर की आखिरी लड़ाई है तो मुझे इस जंग में शहीद कर दे, और अगर इसके बाद मजीद अभी कुछ लड़ाइयां हैं तो मुझे इतनी जिंदगी दे दे कि उनमें भी हिस्सा ले सकूं। खंदक आखिरी लड़ाई थी, इसके बाद मक्के के काफिर कभी मुसलमानों के सामने ना आ सके। तो अजीब दुआ कि अगर अभी ये काफिरों की जंगों का सिलसिला जारी है तो मुझे जिंदगी चाहिए ताकि उनके खिलाफ लड़ू दुश्मनान रसूल के, और अगर ये आखिरी जंग है तो फिर मुझे शहादत चाहिए। जब इसके बाद कोई जंग ही नहीं तो शहादत इतना बड़ा रुतबा। ये साद की बड़ी अजीब दुआ थी, ये साद इब्ने माज की दुआ मैंने क्यों बयान की, मैंने कहा ना कि दुआओं की बहुत किस्में होती, तो हमारी तो एक हाजतों की दुआ है, लेकिन इन सबसे बड़ी दुआ जहूर इमाम की दुआ है, और फिर एक दुआ शहादत की दुआ है, मिकदाद की भी एक दुआ, बड़ी अजीब दुआ है जो कुरान की आयत है ना, ये मिकदाद की दुआ। अलबत्ता ये दुआ पूरी नहीं हुई और इसकी वजह कल आ गई। दुआ इसलिए बता रहा हूं कि ये दुआ के साथ एक वाकया जुड़ा हुआ, इसको जहन में रख के कल का बयान आप सुने तो आपको मजा आएगा। लेकिन अब क्या करूं, आज इतना वक्त नहीं है कि पूरा बयान आज करूं, और अभी दो चार मिनट बाकी है गम के बयान से पहले, तो इसको मैं जाय भी नहीं करना चाहता। मिकदाद इतने فضیلت والے صحابی بنے. وہ سارے فضائل جو آپ نے سن لیے نا مجھ سے, اس زمانے کے لوگ تو رسول اللہ سے سن رہے. چنانچہ مقداد کی بڑی فضیلت ہے, اب جب پیغمبر کا انتقال ہو گیا اور زمانہ تھوڑا آگے بڑھا, بہت زیادہ نہیں تھوڑا آگے بڑھا, مسلمانوں کی تعداد بڑھنے لگی, کچھ بچے جو تھے وہ بعد میں پیدا ہوئے, اب یہ سب بڑے ہونے لگے. تو ہوتا ہے نا کہ جب آپ کسی بچوں سے کہتا ہوں, بچوں سے مطلب یہ ہے کہ 20 سال 25 سال 30 سال 40 سال والے, آپ اپنے کسی بزرگ سے کوئی بڑے آدمی کا نام سنیں تو آپ کہیں کہ کاش ہم بھی ان کو دیکھ لیتے. مثلا اگر فرض کیجئے میں نے آغا بروجردی اور آغا حکیم کا واقعہ سنایا تو کسی کے دل میں خواہش پیدا ہوئی کہ کاش ہم بھی ان کا زمانہ پا لیتے, یا دنیاوی اعتبار سے بھی کاش ہم بھی اس وقت ہوتے جب ڈان بریڈمین کرکٹ کھیل رہے تھے تو مزہ آتا اس کو دیکھنے کا. مثلا اب جیسا جس کا پسندیدہ شغل ہے اس کے اعتبار سے. مقداد بیٹھے ہوئے ہیں ایک محفل میں اور بڑی عزت ہوتی ہے مقداد کی, گرچہ مقداد تینوں حکمرانوں سے ٹکرائے ہیں, حق کی بات کہی ہے, لیکن مولا روک دیتے تھے آگے مت بولو مقداد, اور احترام سے لوگ بیٹھے ہوئے. قریب کوئی نوجوان آیا, نوجوان سے مطلب کوئی 35-40 سال کا یا 30 سال کا انسان, مقداد کے چہرے کو دیکھنے لگا. پیغمبر کی حدیث ہے, معصوم کی حدیث ہے بلکہ, کہ اگر کوئی ہماری زیارت نہ کر سکے اور عالم با عمل کی زیارت کرے تو اتنا ہی ثواب ملے گا جتنا ہماری زیارت کا ثواب ہے. وہ جیلس اور سیاست کرنے والا اور وہ والا نا عالم با عمل, اور بہت ہے ہماری قوم. مقداد کا چہرہ دیکھنے لگا اور کہنے لگا, مقداد اچھا یہاں تک تو مقداد نے برداشت کیا کیونکہ پیغمبر کی حدیث ہے تو روک نہیں سکتے. مقداد تم کتنے خوش قسمت ہو, تم نے اپنی ان آنکھوں سے رسول خدا کے چہرے کی زیارت کی. ہم رسول کا کلمہ پڑھتے ہیں, رسول کا نام لیتے ہیں, لیکن رسول کے زمانے میں نہیں بعد میں پیدا ہوئے. اچھا بات کا مطلب ایک تو آج ہے تو اب آپ کے 1400 سال, تو اتنا افسوس نہیں ہوگا جو پیغمبر کے انتقال کے 1 سال بعد پیدا ہوا, اس کو تو افسوس ہوگا نا, 15-20 سال پہلے پیدا ہو جاتا تو زیارت کرتا رسول کی. کتنے خوش قسمت ہو تم نے اپنی ان آنکھوں سے پیغمبر کی زیارت کی. یہ جملہ سننا تھا, مقداد جو تھے وہ غصے میں آ گئے, آگ بگولا ہو گئے. آپ بہت سے لوگوں کو, عام لوگوں کو نہیں, بات صاحبان علم کو سنیں گے کہ آدمی کو ہمیشہ خوش اخلاق ہونا چاہیے. آغائے تباہ تباہی جنہوں نے تفسیر میزان لکھی ہے, تفسیر میزان ایک کلاسیکل بک ہے شیعت کی, جا کے دیکھیے ان کی کتاب میں ایک جملہ کہ آج کے زمانے میں خوشامد اور پبلک ریلیشن کا نام لوگوں نے خوش اخلاقی رکھ دیا. ان کو وہ پبلک ریلیشننگ کرنا ہے, ان کو اپنے سبسکرائبر بڑھانا ہے, ان کو اپنا مجمع بڑھانا ہے, مجمع میں کسی کا کو برا نہ لگے کوئی ایسی بات نہیں کہنا. یہ آغا تبا تباہی کا جملہ اور اس کتاب کا جملہ ہے جو میں نے عرض کیا تھا کہ امریکہ کے اندر جس وقت کسی ایک ٹرپ میں جب میں جا رہا تھا تو امیگریشن آفیسر ایک عورت تھی اور اس نے مجھ سے اس کتاب کا نام لیا آغا تبا تباہی کی, جس کا انگریزی ٹرانسلیشن ہے لائٹ انسائیڈ, اردو میں سیر و سلوک, اس میں یہ لکھا ہوا ہے. اس نے کہا کیا کتاب ہے یہ, آپ کا مذہب ہے؟ جب سے میں نے کتاب پڑھی ہے اس وقت سے میں 10 دفعہ دہرا چکی ہوں, ہر دفعہ نیا مذہب آتا ہے. ان آغا تبا تباہی کا جملہ, پبلک ریلیشننگ کا اور خوشامد کا نام آخری ہمارے زمانے میں خوش اخلاقی بن گیا, یہ نہیں جو صحیح معنوں میں ہو. تو اب مقداد غصے میں آ گئے, کہا کہ تم نے کیا دعا مانگی ہے اور کیا تمنا کیا, یہ بالکل غلط ہے, خوش قسمت سمجھو اپنے آپ کو, اللہ نے تمہیں آج پیدا کیا. پھر ایک جملہ کہا کہ اللہ جس زمانے میں پیدا کرتا تم یہ سمجھا کرو کہ میرے لیے یہی زمانہ بہتر. وہ نوجوان تو ہکا بکا رہ گئے, وہ آ کے مقداد کی تعریف کر رہا ہے اور مقداد تعریف کا یہ جواب دے رہے. قریب, اچھا اس کی تو ہمت نہیں ہوئی آگے کہنے کے لیے, جو قریب کے جو دوسرے لوگ ہیں جو مقداد کے ایج گروپ کے ہیں, جو مقداد کہا, مقداد اس نے کون سی ایسی بات کہہ دی کہ آپ اتنے غصے میں آ گئے؟ کہا کہ اسے کیا پتا اگر رسول کے زمانے میں پیدا ہوتا اور کہہ رہا ہے کہ میں خوش قسمت, میری آنکھیں خوش قسمت, اس وقت جتنے لوگ تھے ان کی اکثریت پیغمبر کے خلاف تھی. کیا پتا یہ اس گروپ میں ہوتا یا اس گروپ میں ہوتا, اس کیمپ میں ہوتا کہ اس کیمپ میں ہوتا. مقداد کا جملہ سنی, کہا کہ پیغمبر قرآن لے کر آئے, قرآن نے خالی حق اور باطل کو الگ نہیں کیا, باپ اور بیٹے کو بھی الگ کر دیا. اور کتنے ہی ایسے تھے کہ اسلام لا چکے ہیں, اپنے والدین کو کفر پہ دیکھ رہے اور ان کو جہنم میں جلتا دیکھ رہے, اپنے گھر والوں کو جہنم میں جلتا دیکھ رہے, دن اور رات کی نیند ان کی اڑ جاتی تھی. اور وہ یہ کہا کرتے تھے, رب حب لنا من ذریاتنا من ازواجنا و ذریاتنا قرت آئین, خدا بندہ کسی طرح سے ہماری بیویوں اور ہماری اولاد کے ذریعے ہماری آنکھوں کی ٹھنڈک عطا فرما. کیونکہ وہ دیکھ رہے ہیں کہ ان کی بیویاں, ان کی اولاد, ان کے گھر والے دین کے اور حق کے خلاف ہیں. قرآن خالی حق اور باطل کو الگ نہیں کر رہا, بھائی کو بھائی سے الگ کر رہا, شوہر کو بیوی سے الگ کر رہا, والدین کو اولاد سے الگ کر رہا. یہ ہے قرآن. خوش اخلاقی کسے کہتے ہیں؟ سب کو ملا کے چلنا, یہی ہے نا. یہ جملہ بہت سنا ہو, یہ ہم تو سب کو ملا کے چلتے ہیں. خیر اس کی تفصیل کا اب وقت نہیں رہا, یہ گھڑی کی سوئی بتا رہی ہے کہ میں تقریر کے وقت سے ایک منٹ اوپر جا چکا ہوں, ابھی غم کا بھی بیان ہے. تو انشاءاللہ باقی باتیں کل. مقداد نے ایک اصول دیا. وہ کیا اصول دی؟ پیغمبر کے زمانے میں ہونا کافی نہیں ہے جب تک کہ تمہیں یہ گارنٹی نہ ہو کہ اگر پیغمبر کے زمانے میں ہو تو پیغمبر کے ساتھی ہی بنو گے. ساتھی تو کم تھے, مخالف زیادہ. لیکن اب اس سے ہمارا تعلق کیا؟ ہمارا تعلق یہ ہے کہ امام زمانہ ظاہر ہو جائے, امام زمانہ آ جائیں. یہ تمنا کافی نہیں ہے جب تک کہ آپ کو یہ گارنٹی نہ ہو کہ آپ امام کے کیمپ میں ہوں گے. ہمیں تو کوفے والے ہمارے سامنے تڑپے جا رہے تھے, مولا حسین آ جائیے, آ جائیے مولا حسین, آ جائیے مولا. جب آ گئے تو یہی کوفے والے حسین کے خلاف کیمپ میں. ایک سے ایک شبہ ابن ربی جو مسجد بناتا ہے اس شکرانے کے اندر کہ حسین میرے ہاتھ سے مارے گئے, یعنی میں بھی ان لوگوں میں شامل تھا. شکرانے میں مسجد بنائی, جو خط لکھ کر مولا کو کوفے بھی بلا رہا ہے, اور علی کے زمانے میں جنگ صفین میں سب سے بڑھ بڑھ کے وہ حصہ لے رہا تھا جنگ نہروان میں خارجیوں کے مقابلے. تو یہ میک شور کیجئے. اور یہ کیسے میک شور ہوگا, وہ طریقہ کیا ہے, وہ انشاءاللہ کل سے بات شروع ہوگی, امام زمانہ اور ولایت علی. لیکن مقداد کہتے ہیں کہ ہر وقت تمہاری زبان پہ دعا رہنی چاہیے کہ تمہاری اولاد تمہاری آنکھوں کی ٹھنڈک بنے. آنکھوں کی ٹھنڈک کسے کہتے ہیں؟ چارٹرڈ اکاؤنٹنٹ بن جائے, ڈاکٹر بن جائے, وہ اپنی جگہ ہوگا. وَجْعَلْنَ لِلْمُتَّقِينَ اِمَامًا, میں اپنے خاندان کو لیڈ کروں جو متقیوں کا خاندان ہو. یہ ہے آنکھوں کی ٹھنڈک کہ تمہاری ساری اولاد, تمہاری بیوی, تمہارے گھر والے متقی. تو جیسا آپ نے کل میں نے بتایا, مقداد کا اپنا بیٹا. کیوں؟ کیونکہ یہ دعا ہے مومن کی, کوشش یہ ہے, نتیجہ مومن کے ہاتھ میں نہیں ہے. ایک سے ایک بہترین اصحاب رسول کے بیٹے بہکے بگڑے, کہیں ماں کا حصہ ہے, کہیں استاد کا حصہ ہے, کہیں باپ کا حصہ ہے. مائیں بالکل ٹھیک. واقعا اگر آپ کو ایسا کوئی خاندان نظر آئے گا جو سورہ فرقان کی اس آیت میں پورا اتر رہا, رب حب لنا من ذریاتنا من ازواجنا و ذریاتنا قرۃ عین, ایسی بیویاں چاہیے, ایسی اولاد چاہیے جو آنکھ کی ٹھنڈک ہو. واقعا اگر کوئی خاندان نظر آئے گا تو کربلا میں حسین کا گھر آنا. ایک ایک بیوی کو دیکھ لیجیے آپ. اگر ہمارے پاس الگ سے وہ روایتیں نہ ہوتی جو رتبے بتاتی کہ زینب کبریٰ کا رتبہ سب سے بلند ہے اور ام کلثوم ان کے بعد ہیں, تو صحیح معنوں میں تو ہم فیصلہ ہی نہیں کر پاتے تھے کہ ان میں سے کس کو کس پر ترجیح دی جائے. ہمیں تو ہر ایک دوسرے سے بہتر ہی نظر آتا ہے, اور پھر اولادیں. میں نے کہا نا کہ آنکھوں کی ٹھنڈک کیا ہے, ڈاکٹر بن گئے. آنکھوں کی ٹھنڈک کیا ہے, سرجن بن گئے. آنکھوں کی ٹھنڈک کیا ہے, چارٹرڈ اکاؤنٹنٹ بن گئے. آنکھوں کی ٹھنڈک کیا ہے, آئی ٹی کا ماہر بن گئے. وہ اگر اللہ بونس میں یا سائڈ میں بینیفٹ دے تو بہت اچھا ہے, لیکن اصل آنکھوں کی ٹھنڈک یہ ہے. للمتقین اماما, وہ ایسا دین کا خدمت گزار بنے کہ کربلا میں ہر بچہ دوسرے سے اس بات پہ لڑ رہا ہے کہ پہلے کل کون مرے گا اور کس کو پہلے آقا کس کو موقع دے. لیکن اس میں خصوصیت کے ساتھ ایک بات ذہن میں رکھیے گا کہ زینب کے یہ دو نونحال اون و محمد، یہ اس اعتبار سے ایک خصوصیت رکھتے ہیں، یہ جملہ میں نے مجلس کے شروع میں کہا، کیونکہ اختتام مجلس میں تابوت برآمد ہوگا اور عام طریقہ ہے، بلکہ آج تو دو تابوت برآمد ہوں گے، اور ایک ممبر کا طریقہ یہ ہے کہ جب تابوت ہو تو اس دن دعا بعد میں نہیں ہوتی. ایک جملہ میں نے کربلا کا پڑھ دیا، یعنی مصائب شروع ہو گئے، کہ آج تو خصوصیت یہ ہے کہ ان شہزادوں کا ماتم کرنا ہے جن کا ماتم ان کی ماں بھی نہیں کر رہی. ذرا سوچیے کتنے بظاہر کتنے مظلوم وہ شہزادے ہیں. تو اب دعا کا مرحلہ ابھی فارغ ہو جاتے ہیں. خدا بندہ انہیں اون محمد کا واسطہ اور اس زینب کا واسطہ جس نے اپنے جگر کے ٹکڑے قربان کر کے پلٹ کے بھی نہ دیکھا کہ میرے لال پہ کیا گزر رہی. دنیا بھر کے صاحبان ایمان کو ہر مصیبت اور پریشانی سے محفوظ فرما. میرے پاس ایک مسئلے میں فرسٹ ہینڈ رپورٹ نہیں ہے، لیکن پچھلے تجربے کی بنیاد پر ڈرتے ڈرتے ایک بات کہہ رہا ہوں کہ اللہ کرے اس کی ضرورت نہ. افغانستان کے حالات بہت خراب ہیں، اور جس انداز کے حالات ہیں اس میں بہت ڈر لگ رہا کہ آخر میں پھر ہماری وہاں پہ جو شیعہ کمیونٹی ہے وہ ٹارگیٹ نہ بنے، اس لیے کہ جو لوگ بڑھتے چلے جا رہے ہیں ان سے کوئی بعید نہیں ہے. تو خدا بندہ دنیا بھر کے صاحبان ایمان کو اپنے حفظ و ایمان میں رکھ، خصوصیت کے ساتھ افغانستان کے تمام مسلمانوں کو اور صاحبان ایمان کی حفاظت فرما. پروردگارہ اون و محمد کے ان لاشوں کا واسطہ جن پر ان کی ماں نے بھی ماتم نہ کیا، ہمارے تمام مرحومین خصوصاً جو لوگ آج کے مجلس میں ہماری میڈیا ٹیم بیٹھی ہے اور جو آن لائن سن رہے ہیں، ان کے خاندان کے تمام مرحومین اور مرحوم غلام عباس پنجو صاحب کو اعلی علین میں انہی شہزادوں کے ساتھ جگہ عطا فرما. ہمارے تمام بیماروں اور خاص طور پر عقیل مرچنٹ صاحب کی بیٹی اور عدنان کلیم صاحب کی بیٹی اور عابد داؤدانی صاحب کی والدہ نرگس داؤدانی اور جتنے بیمار ہیں سب کو شفائے کاملہ عطا فرما. جو بچی لاہور میں بہت پریشان ہے، خدا بندہ اس کی بھی اس پریشانی کو دور فرما، اور ان مظالم کے انتقام کے لیے اپنی آخری حجت امام زمانہ کے ظہور میں تعجیل فرما، اور ہمیں اس خطرے سے بچا لے جو مقداد کے ذہن میں تھا کہ ہم غیبت میں اپنی ذمہ داری بھی ادا کریں، بعد ظہور امام کا سپاہی بھی بنے. کربلا کے یہ عجیب سپاہی تھے. اچھا، ایک تو ذرا کامن سینس کی بات ہے، زینب اپنی اولاد سے زیادہ حسین کی اولاد سے محبت کرتی. بہن اور بھائی کی محبت میں تو کئی جگہ پہ یہ دیکھا ہے، لیکن زینب اور حسین کی تو محبت ہی دنیا میں ہر بھائی بہن کی محبت سے بڑھ کر. زینب کتنا علی اکبر سے محبت کرتی، تو آپ کیا سوچتے ہیں آقا حسین کے بارے میں؟ جو کریم ابن کریم پہلی مجلس سے عرض کر رہا ہوں، جو کوئی بھی حسین کا حق ادا نہیں کر سکتا، حسین اس کا بھی اتنا خیال رکھتے ہیں، تو کیا حسین کو زینب کی اولاد سے اتنی ہی محبت نہیں ہوگی جتنی محبت زینب اکبر سے کرتی ہیں؟ یقین رکھیے اتنی ہی اولاد حسین کو بھی اپنے بہن کے بیٹے سے، جن کے حسین ماموں بن رہے ہیں. توہین کا جملہ نہیں کہہ رہا ہوں، ایک عام ماحول کے اعتبار سے پھوپھی بھتیجے کی محبت سے زیادہ ماموں بھانجے کی محبت آتی ہے تاریخ. بہت پیارے تھے یہ دونوں شہزادے میرے آقا حسین کو، اور یہی وجہ کہ جب حسین کربلا جا رہے تھے سب کو لے کے چلے، ننے علی اصغر تک کو اپنے ساتھ باقاعدہ طور پر حکم دے کے شامل کیا کہ اصغر بیٹا تجھے میرے ساتھ چلنا، مگر اون و محمد کو چھوڑ گئے. اب مختل کی روایتوں میں تھوڑے بہت اختلافات تو ہوتے ہیں، یہ جزئی اختلافات سے اصل واقعہ تو متاثر نہیں ہوتا. تو جو عام طریقے سے روایت پڑھی جاتی ہے یا میں پڑھتا ہوں اسی کو دہراتے ہوئے، حسین اون و محمد کو چھوڑ گئے کیونکہ جناب زینب کبریٰ کی شوہر عبداللہ ابن جعفر تیار بوڑھے بھی تھے، اور بعض لوگ ایسے ہوتے ہیں کہ بڑھاپے کے باوجود زیادہ فٹ ہوتے ہیں، بعض لوگ جو ہے بڑھاپا ایسا آتا के वक्त से पहले ही बहुत ज्यादा वो कमजोर हो जाते हैं। अब्दुल्ला इब्ने जाफर तैयार का बुढ़ापा ऐसा ही था। जब आका मक्के से जा रहे थे, आनो मोहम्मद को बुला के कहा, बेटा तुम्हारा बाप बहुत बूढ़ा है, आई साइट भी बहुत कमजोर हो चुकी थी, तुम्हें अपने बाप की खिदमत करना, इसलिए तुम यहां पे रह जाओ। अब आनो मोहम्मद को अभी पता भी नहीं है कि आगे करबला तक क्या वाकयात पेश आएंगे। मामू ने हुक्म दिया, बाप बजाहिर सपोर्ट चाहिए, हेल्पर चाहिए। आनो मोहम्मद रुक गए, हुसैनी काफिला चला। अलबत्ता जिस तरह चला उसमें से कुछ मंजर मैंने पहली या दूसरी मुहर्रम को आपके सामने पेश किया कि मक्का छोड़ के जा रहे हैं, खाने काबा को अलविदा कह के जा रहे हैं, हुसैन की सवारी का जानवर आगे की जानिब चल रहा है, हुसैन गर्दन घुमा के खाने काबा की जियारत कर रहे, या ये कहिए कि काबा हुसैन की जियारत कर रहा। जब तक काबा नजर आता रहा, हुसैन ने आगे नहीं देखा, काबे को देखते रहे, यहां तक के पहाड़ियों पर चढ़ के उतरे। अब काबा नजर आना बंद हो गया, अब काफिला चल रहा। एक काफिला अरब में उमूमन 8 फरसख यानी तकरीबन 40 किलोमीटर के बाद जाके रुकता है और स्टे करता। अभी ये निकल के मुश्किल से 6 किलोमीटर गया होगा तनईम। आज भी वहां मस्जिद आयशा के नाम से वो मस्जिद है जहां लोग उमरे का अहराम पहनने जाते हैं। वो इलाका तनईम बिल्कुल मक्के से मिला हुआ, अब तो मक्के के अंदर है, उस वक्त भी सिर्फ 5 मील दूर था। वहां पे काफिला पहुंचा, हुसैन ने आवाज दी, अब्बास काफिले को रोक लो। अब्बास कुछ पूछते नहीं है कि भाई क्यों, हुसैन ने कहा बस रुक गया काफिला। हुसैन ने कहा और अब्बास मेरा खेमा लगा दो। अब्बास ने फौरन इंतजाम किए, हुसैन का खेमा लग गया। अलबत्ता हाथ जोड़ के सिर्फ एक सवाल कर लिया। जब हुसैन अपने खेमे में गए तो एक सवाल कर लिया कि मौला ये बाकी जितने सवारी के जानवर हैं इन्हें भी बिठा के सबके खेमे लगा दिए जाए। वैसे आम तौर पे 6 किलोमीटर के बाद कोई काफिला नहीं रुकता, स्टे नहीं करता, पूरा दिन चलते शाम को स्टे करते। लेकिन अब्बास ने देखा आका ने अपना खेमा लगवाया, कहा नहीं अब्बास किसी सवारी को नहीं बिठाओगे, कोई खेमा नहीं लगेगा, कोई अपनी सवारी से नहीं उतरेगा। और देखो अब्बास फौरन बाहर निकलो, मेरा मेहमान आया है, उसका इस्तकबाल करके लाओ। जनाब अब्बास बाहर निकले, वाकन मेहमान था, लेकिन कौन मेहमान, जनाब ज़ैनब कुबरा की शोहर अब्दुल्ला इब्ने जाफर तैयार इस हालत में आ रहे हैं कि बुढ़ापे की वजह से घोड़े पे बैठा नहीं जा रहा। एक तरफ से ओन ने बाप को सहारा दिया है, एक तरफ से मोहम्मद ने बाप को सहारा दिया। ये दोनों शहजादे बाप को सहारा देके हुसैन की खिदमत में लाए। अब्दुल्ला इब्ने जाफर तैयार ने आका हुसैन को देखा, ये मंजिल तनईम है, मक्के से सिर्फ 5 मील के फासले पर पहला स्टे। अब्दुल्ला इब्ने जाफर तैयार ने हुसैन को सलाम किया, अभी कुछ देर पहले ही तो आखिरी मुलाकात हुई, और एक मरतबा कहा, हुसैन मुझे पता है कि तू कूफे की जानिब जा रहा। हुसैन ने करबला का ऐलान किया ही नहीं था, कूफे जा रहा, और मुझे यह भी पता है कूफा कौन सा शहर। अब्दुल्ला मौला अली के साथ पूरे अरसे कूफे में रहे, कहा तू ऐसे बेवफाओं के शहर में जा रहा कि अगर मेरे इख्तियार में होता तो मैं तेरी पेशानी के बाल पकड़ के तुझे रोक लेता और कूफे तो कतन न जाने देता, लेकिन मुझे पता है तू इमाम वक्त है, तू इमाम जमाना, तू इमाम मासूम है, वही करता है जो हुक्म खुदा होता है, इसलिए मैं आगे कुछ नहीं बोलता हूं, लेकिन मैं सिर्फ इसलिए आया हूं कि एक बार अपनी बीवी ज़ैनब से एक आखिरी बात कह दूं। हुसैन ने कहा अब्दुल्ला वो आपकी शरीक हयात, वो आपकी बीवी, आपको पूरा इख्तियार है, बाहर जाइए, उनकी सवारी नजर आ रही। अच्छा अब ये जो काफिला रोका तो सारी बीवियों में ही तशवीश हुई कि काफिला रोका क्यों गए, पता चल गए अब्दुल्ला इब्ने जाफर तैयार आए हैं हुसैन से मिल रहे। ज़ैनब कुबरा ने देखा कि मेरा शोहर मेरे भाई के खेमे में गया और फिर निकलकर मेरी जानिब आ रहा। शहजादी के दिल में ख्याल आया, यहां पे दो रिवायतें हैं, बाद रिवायतों में ये कि जब मौला ने ज़ैनब कुबरा की शादी की थी उसी वक्त ये शर्त लगाई थी कि जब ज़ैनब जाएंगे करबला तो तुम शौहर का हक इस्तेमाल नहीं कर सकते हो, वो एक अलग रिवायत है, लेकिन ज्यादा उलमा ने इसको लिखा। वो क्या लिखा है कि नहीं ऐसी कोई शर्त नहीं थी, जनाब ज़ैनब कुबरा को यह पता चला कि मेरा शौहर आया मेरी तरफ आ रहा, दिल में ख्याल पैदा हुआ کہ ایسا نہ ہو کہ میرا شوہر واپسی کا حکم لے کے آیا اور مجھ سے کہنے آیا ہو کہ نہیں تم نہیں جاؤ گی تم واپس گھر میں چلو. اگر شوہر حکم دے دے گا تو باقی تو شوہر کا کوئی حکم ماننا واجب نہیں ہوتا. جملہ ذہن میں رکھیے گا, شوہر پنے کا خناس دماغ سے نکالیے گا لیکن فی الحال مصائب میں گنجائش نہیں. لیکن اگر یہ کہہ دے کہ گھر میں رہنا تو یہ بیوی پہ واجب ہے. زینب کبریٰ کے دل میں خیال پیدا ہوا, کیوں آیا ہے میرا شوہر؟ ابھی آج صبح تو ملاقات ہوئی تھی گھر کے اندر, شاید واپس لے جانے کے لیے آئے ہوں گے. بس دل میں خیال جب آیا تو ادھر عبداللہ ابن جعفر تیار نے زینب کبریٰ کی محمل پہ ہاتھ رکھا اور ابھی خالی سلام کیا, السلام علیک یا بنت رسول اللہ, اے رسول کی بیٹی میرا سلام لو. زینب کبریٰ نے جواب سلام تو دیا, وہ علیک السلام یبن امی, اے میرے چچا کے بیٹے اور میری طرح سے جواب لو. لیکن اس سے پہلے کہ عبداللہ کوئی بات شروع کرے, زینب کبریٰ نے تڑپ کے کہا کہ اے میرے چچا کے بیٹے اگر مجھے واپس لے جانے آیا ہے تو زینب یقیناً واپس چلے گی, شریعت کی مخالفت تو نہیں کر سکتی ہے. مگر تو زینب کو نہیں لے جائے گا, زینب کی میت کو لے کے جائے گا, زینب کا لاشا لے کے جائے گا, اس لیے کہ بھائی سے الگ ہو کر یہ بہن زندہ رہ ہی نہیں سکتی. عبداللہ نے ہاتھ جوڑے, لیکن عبداللہ سے پہلے میں ہاتھ جوڑتا ہوں اور ایک جملہ کہتا ہوں کہ شہزادی ہاتھ جوڑ کے ایک گستاخی سی کر رہا, ابھی آپ کے دل میں خالی خیال آیا, عبداللہ نے کچھ کہا بھی نہیں, خالی خیال آیا کہ شاید مجھے بھائی سے الگ کر رہا ہے تو آپ مرنے کے قریب ہو گئی. اور جب کربلا میں عاشور کی سے پہر حسین نے آ کر کہا, بہنا اے بہن زینب میرا آخری سلام لو, اب میں تم سے جدا ہونے جا رہا ہوں, آج 55 برس کا ساتھ چھوٹ رہا ہے, اس وقت کیا قیامت آپ پہ گزری ہوگی. اور میرا جملہ یاد رکھی, اس وقت بھی زینب مر جاتی. اس وقت زینب کو جس چیز نے بچایا وہ انشاءاللہ شام غریبہ کی مجلس میں عرض کروں گا اگر اس وقت تک زندہ رہا تو. خیر یہ تو میں نے ہاتھ جوڑے شہزادی سے, لیکن عبداللہ نے باقاعدہ شہزادی کے سامنے ہاتھ جوڑ دی اور کہا, شہزادی یہ آپ نے کیا کہہ دیا, بھلا میری یہ ہمت, بھلا میری یہ مجال, میں آپ کو کوئی حکم دوں کہ آئیے اور نہ جائے؟ میں تو اس لیے آیا ہوں کہ مجھے پتا ہے میرا آقا جہاں جا رہا ہے وہ کتنا دشمنوں اور بے وفاؤں کا شہر ہے, خطرناک شہر ہے. ہمارے اور آپ دونوں کے جد نے کہا تھا نا, جب کسی خطرے کی جگہ پہ جاؤ تو صدقے کا سامان لے کے جانا. میں تو صدقے کا سامان لے کے آیا ہوں. اور کیا ہے صدقے کا سامان؟ کوئی درہم, کوئی دینار, کوئی گندم, کوئی گوسفند؟ نہیں. ایک مرتبہ اون کو آگے بڑھایا, کہا کہ یہ صدقے کا سامان ہے, میرے آقا پر کوئی وقت پڑے اسے میری جانب سے صدقہ کر دیں. محمد کو آگے بڑھایا اور کہا مصیبت بڑی ہو تو اسے اپنی جانب سے صدقہ کر دیں. یہ ہے کربلا جہاں بوڑھا باپ اپنی اولاد کی جان بچانے کے لیے نہیں سوچتا ہے, اولاد کو قربان کرنے کے لیے سوچتا ہے. اور اس طرح دیکھیں باقی شہدا سے ذرا مختلف واقعہ اون محمد کا میں بات کو مختصر کرتا ہوں. اون محمد آگئے اس قافلے کے اندر, عبداللہ اپنے غلام کے ساتھ واپس چلے گئے اور اب وہاں سے لے کے عاشور کی سہ پہر تک, عاشور کی شب تک, شب عاشور, اون محمد اس قافلے میں برابر کے ہیں یہاں تک کہ شب عاشور آ گئی. ایک روایت آج بھی پڑھ رہا ہوں, یہ روایت شب عاشور بھی شاید تکرار کروں. آپ نے یہ تو بہت سنا ہے نا کہ شب عاشور میرے آقا حسین نے چراغ گل کر کے مردوں کا امتحان لیا مگر عورتوں کا بھی امتحان لیا. عورتوں کا امتحان ان معنوں میں لیا کہ جمع کر کے خطاب نہیں کیا, جب مردوں کا امتحان ہو گیا اور انہیں بھیج دیا گیا ان کے خیموں میں تو آدھی رات کے بعد حسین ایک خیمے کو جس میں خالی سیدانیاں بیٹھی ہیں دیکھنے نکلے کہ بیویوں پہ کیا گزر رہی. اللہ آپ کو کئی بار لے گیا ہے اور مرتے دم تک بار بار لے جائے کربلا مولا, آج بھی وہاں خیمہ کا موجود, میرا مظلوم آقا خیموں کا جائزہ لے رہا. اور بالکل حسین کے خیمے سے ملا ہوا زینب کا خیمہ ہے نا, بیک ٹو بیک. ایک مرتبہ حسین اپنے خیمے سے نکلے, پہلا خیمہ زینب کا نظر آیا. خیمے میں نہیں جانا ہے, باہر سے دیکھنا ہے میرے آقا کو کہ کربلا کی سیدانیوں پہ کیا گزر رہی. کیا دیکھا؟ زینب نے دونوں بچوں کو اپنے سامنے بٹھایا, اون سامنے بیٹھا ہے, محمد سامنے بیٹھا اور دونوں سے کہہ رہی ہے, بیٹا اون محمد کل تمہیں ایسا جہاد کرنا ہے कि तुम अपनी जबान से न कहना, दुश्मन पुकार उठे तुम्हें देखकर कि जाफर तैयार के पोते आ रहे हैं, हैदर कर्रार के नवासे आ रहे हैं। बेटा तुम्हें पता है तुम्हारा दादा जाफर तैयार कैसा जिहाद करता था? अब जाफर तैयार के हालात बयान हो रहे हैं। और बेटा तुम्हें पता है तुम्हारा नाना हैदर कर्रार कैसा जिहाद करता था? एक मरतबा अपने बाबा हैदर कर्रार के जिहाद को बता रही है। दिलबरा ने जाफर तैयार, ये जाफर तैयार के पोते। और आखिर में एक अजीब जुमला कहा कि बेटा ऑन, बेटा मोहम्मद, मुझे पता तुम्हारी रगों में तुम्हारे दादा जाफर तैयार का खून है, तुम्हारे नाना हैदर कर्रार का खून है ना, मुझे पता है। कल तुम जब जिहाद करोगे तो फौरात पे कब्जा भी कर लोगे। हैदर कर्रार का नवासा है, बस एक बात याद रखना, जब फौरात पे कब्जा करना तो अली असगर से पहले पानी ना पीना। माँ ये ना सुने कि प्यास से तड़प के तुमने पहले पानी पी लिया, मेरा असगर प्यासा रहे, ओनो मोहम्मद पानी पी ले। यूपी के मुहावरे में कहूं कि माँ दूध नहीं बख्शेगी, ये ओनो मोहम्मद को तैयार किया जा रहा। और अगला दिन आता, अल्लाह आपकी सारी हाजतें ओनो मोहम्मद के तुफैल में पूरा करे। ज़ैनब कुबरा ने किस तरह अपने लाल निशावर कर दिया आका हुसैन पर। और अगला दिन आता, जब तक असाबे इमाम जिहाद करते रहे उस वक्त ज़ैनब खामोश रही, जब बनी हाशिम के जवानों की बारी आई, जब ओनो मोहम्मद खेमे में आते हैं, माँ तड़प के एक सवाल करती, बेटा ओन, बेटा मोहम्मद, तू अब तक जिंदा है? कोई माँ दुनिया में जो इस तरह तड़प के सवाल करे सिवाय करबला की माओ के? बेटा मोहम्मद तू अब तक जिंदा है? बेटा ओन तू अब तक जिंदा है? और सर झुका के शहजादे कहते हैं, फूफी अम्मा इजाजत नहीं मिल रही। आखिर में जब अली अकबर का लाशा आ गया एक रिवायत के मुताबिक, और ओनो मोहम्मद आए, तो जैनब ने कोई सवाल नहीं किया। जैनब ने नाराजगी के आलम में मुंह फेर लिया। शहजादे तड़प गए, हाथ जोड़े, नन्ने नन्ने हाथ, अम्मा क्या हमसे नाराज हो गई हो? कहा, तेरी माँ कैसे खुश हो, मेरे अकबर का लाशा आ गया, तू अब तक जिंदा है? कहा कि अम्मा, किसी से भी पूछ ले, सुबह से बार बार मामू के पास जाते हैं, मामू हमें भी मख्तल में जाने की इजाजत दीजिए। लेकिन मामू इजाजत ही नहीं देता। अम्मा इजाजत तू दिलवा दे, फिर देख तेरे बेटे कैसा जिहाद करते हैं। ज़ैनब एक मरतबा अपनी जगह से खड़ी हुई और कहा, चलो मेरे साथ हुसैन के खेमे में आई, भैया हुसैन। ये दो बार ज़ैनब ने जुमला कहा, एक आज सुनिए, एक परसों सुनिएगा, अगर मैं उस वक्त तक जिंदा रहा और मसाए पढ़ने के काबिल रहा। एक मरतबा कहा, भैया आज बहन भाई के पास नहीं आई है, आज जाफर तैयार की बहू हैदर कर्रार के बेटे के पास आई, और एक हाजत लेके आई है, तो मुश्किल कुशा का मुश्किल कुशा बेटा, मेरी ये हाजत पूरी कर दे, मेरे बच्चों को मख्तल में जाने की इजाजत दे। मैंने अर्ज किया ना कि अंदाजा करें हुसैन को अपने भांजों से कितनी मोहब्बत होगी, हर मामू अपने भांजों से मोहब्बत करता ही, तो जैनब की औलाद। आंखों में आंसू आ गए, कहा, जैनब मैं किस दिल से इनको इजाजत दूं? कहा, भैया बस मेरी ये ख्वाहिश हो तमन्ना। हुसैन ने ओनो मोहम्मद को देखा, कहा, अच्छा बच्चों जाओ, तुम्हारी माँ कह रही है मैंने इजाजत दी। बच्चे चलने लगे, रोक लिया जैनब ने। जैनब ने रोक लिया, कहा, बेटा इस तरह नहीं जाओगे। और ये कह के अपने खेमे में गई, कहा, मैं अभी आती हूँ। आई, दो अमामे लेकर आई, और ये अमामे हुसैन को दिए। कहा, भैया इनमें से एक इनके दादा जाफर तैयार का अमामा है, एक इनके नाना हैदर कर्रार का अमामा है। ओन को जाफर तैयार का अमामा अपने हाथ से पहनाओ, मोहम्मद को हैदर कर्रार का अमामा अपने हाथ से पहनाओ। बहुत छोटे हैं, बहुत छोटे हैं, मगर तो क्या फर्क पड़ा, है तो जाफर के पोते, है तो अली इब्ने अबी तालिब के नवासे, पूरी शान से जाएंगे। और ऐसा जिहाद किया। हैदर कर्रार का अमामा पहन के मोहम्मद चला, जाफर तैयार का मामा पहन के ओन चला, और एक बार मख्तल में पहुंचता है, दोनों ने मिलके जिहाद शुरू किया। और ऐसा जिहाद किया कि अब्बास का मुकाबला तो ये लश्कर उमर साद क्या करे, ओन मोहम्मद के सामने से भागने लगा। उमर साद ने कहा कि सिपाहियों, तुम इस तरह इनको नहीं मार सकते हो, जाफर तैयार का खून है इनकी रगों के अंदर, इनको पहले एक दूसरे से अलग करो और उसके बाद फिर अलग अलग दोनों पे हमला करो। फौज बीच में आ गई, ओन को एक तरफ, मोहम्मद को एक तरफ। और अब जो हमला किया, थे तो 9-10 साल के बच्चे ना, कितनी जंग करते। एक मर्तबा घोड़ों से जमीन कर्बला पे गिरे, आवाज दी, मामू हमारा आखिरी सलाम लीजिए, बस इतना सुनना है। मेरा आका हुसैन तड़प के खड़ा हुआ और कहा, अब्बास तुम भी मेरे साथ चलो। रोज हमेशा तो हुसैन को एक लाशा लाना होता है ना, आज अगर आप दो ताबूत उठाएंगे तो लाशें भी उस दिन दो थे ना। हुसैन ने कहा, अब्बास मेरे साथ चलो। अब्बास और हुसैन आनो मोहम्मद के सराहाने पहुंचे, बस आपकी जहमतें तमाम हो रही हैं। एक लाशा हुसैन ने उठाया, एक लाशा अब्बास ने उठाया और खेमों की जानिब आ रही। अब तरीका याद रखिए, क्योंकि यही तरीका अली अकबर के वक्त हुआ, यही कासिम के वक्त हुआ, यही हर शहीद के वक्त हुआ। वो क्या तरीका है कि इधर शहीद घोड़े से गिरता है, हुसैन को पुकारता है, उमर साद के लश्कर में खुशी के शादियाने बजने लगते हैं, खुशी की आवाजें बुलंद होती हैं और खेमों में सैदानियां सफे अजा बिछा के बाल खोल के बैठ जाती हैं और जिस शहीद का लाशा आ रहा उसकी वारिस आगे बढ़ के सफे अजा पे बैठ जाती है। इधर और मोहम्मद घोड़े से गिरे, हुसैन और अब्बास ने लाशें उठाए हैं, उधर उमर साद के लश्कर में खुशी के शादियाने बजने लगे और खेमों के अंदर सैदानियां सफे अजा पर बैठी हैं, सब बाल खोल के इंतजार कर रही, लाशें आते हैं, ज़ैनब कुबरा को देख रही हैं और ज़ैनब कुबरा ने देखा कि बीवियों ने मातम शुरू किया। ज़ैनब ने तो पहले दिन से ही कहा था ना कि मेरे लाल मातम न करूंगी, चुनाचे सारी बीवियों से कहा, खामोश हो जाओ, कोई मेरे ऑन का मातम न करे, कोई मेरे मोहम्मद का मातम न करे। अय मजलिस सुनने वालों, अय मजलिस सुनने वालियों, अगर करबला की बीवियों को ज़ैनब ने रोक दिया है तो हम और आप इनका मातम करेंगे। और फिर एक अजीब जुमला का, मिर्जा जबीर या मिर्जा अनीस के मरसिए की बैत है, कहा, बीवियों मेरे ऑन मोहम्मद का मातम न करो, बाजे वालों की सदा जेरे कनात आती है, कैसे लाशें मेरे बच्चों की बारात आती है, इन्हें लाशा न समझो, आज माँ कामयाब हो गई, मेरे बच्चों की बारात आई। उस ऑन मोहम्मद के लाशें आए और एक बार हुसैन ने लाशें जमीन पे रखे, क्या देखा, ऑन मर चुका है, ऑन मर चुका है, मोहम्मद आखिरी सांसें ले रहा है। हुसैन का दिल भराया, कहा, ज़ैनब बहन जरा एक बार तो आगे बढ़ के इसको कलेजे से लगा लो, ये दो बच्चे हैं जो माँ के सीने से महरूम रहे, कलेजे से लगा लो। ज़ैनब माँ है ना झुकी, मोहम्मद को कलेजे से लगाया, वो आखिरी सांसें लेता हुआ एक जुमला कह रहा है, कह रहा है, अम्मा अब तो हमसे खुश है ना, अब तो हमने तेरे दूध का हक अदा कर दिया ना, अब तो हमने हक़े वफ़ा अदा कर दिया। हाय ऑन मोहम्मद का मातम, माँ ने मातम न किया, ताबूत आ रहा है, आप हजरात अपनी अपनी जगह पे गिरिया करें और ज़ैनब को उनके लाल का पुरस्कार।
ए ऑन मोहम्मद, ए ऑन मोहम्मद, ए ऑन मोहम्मद, ए ऑन